أعوذ بالله من الشيطان الرجيم. بسم الله الرحمن الرحيم. الحمد لله رب العالمين، والصلاة والسلام على أشرف الأنبياء والمرسلين وأهل بيته الطيبين الطاهرين المعصومين، أما بعد، ہم لوگ تقریباً اس کے اختتام تک پہنچ چکے ہیں قیامت کی جو بحث تھی، اور اس بحث کے اختتام پر اگر آپ دیکھیں آئی تھنک 117 یا اس سے بھی پہلے اگر آپ آ جائیں 116 پر، شفاعت کی بحث اور پھر یہ 116 نمبر پر در توبہ کا کھلا ہونا، یہ وہ ٹاپکس تھے جن کے اوپر ہماری بات غالباً ہو چکی ہے. پھر اس کے بعد جو پوائنٹ نمبر 117 ہے 117 نمبر کا، اس میں یہاں پر ڈسکس انہوں نے اس بات کو کیا ہے کہ ہر انسان اپنے نیک اعمال کی جزا کو پائے گا. یہ بھی ایسا فینومینا ہے کہ جس کے اوپر بہت زیادہ میرے خیال میں رکنے کی ضرورت نہیں ہے، بحث کرنے کی ضرورت نہیں ہے. جو عقیدہ قیامت ہے اس کی بیسکس کے اندر یہ چیز موجود ہے. جو آیت انہوں نے یہاں پر کوٹ کی ہے، فَمَن يَعْمَلْ مِثْقَالَ ذَرَّةٍ خَيْرًا يَرَهُ، کہ اگر کوئی ذرہ برابر بھی نیکی کرے گا تو اس کو بھی وہاں پر دیکھے گا. اس کے ذیل میں ہماری وہ بات غالباً ہوئی تھی تجسم اعمال کی، کہ ایک باقاعدہ ایک نظریہ ایک فلسفی یہ ہے کہ جو عمل ایک انسان یہاں پر کرتا ہے اس عمل کی ایک شکل بن جاتی ہے کہ جس کو میدان قیامت میں ڈسپلے کیا جائے گا، پریزنٹ کیا جائے گا. بعض دیگر علماء ہیں وہ یہ کہتے ہیں کہ ہم تجسم اعمال کے قائل نہیں ہیں، لیکن بہرحال جو عمل ایک انسان کر رہا ہے اس کی ایک جزا ہے، اس جزا کی کوئی نہ کوئی صورت ہے. بہرحال اگر آپ عوامی لیول کے اوپر دیکھیں تو اس بحث کا کوئی بہت زیادہ اثر ہے نہیں، یعنی دونوں صورتوں میں چاہے آپ اس عمل کی شکل مانیں یا عمل کی جزا کی شکل مانیں، اس کے بدلے میں ریوارڈ یا ثواب کچھ نہ کچھ تو اس کو حاصل ہو رہا ہے، چاہے وہ عمل ہی شکل بن رہی ہو یا اس کی جزا کی شکل ہو. دوسری جو آیت یہاں پر انہوں نے پیش کی ہے وہ سورہ نجم کی ہے، وَأَنَّ سَعْيَهُ سَوْفَ يُرَى، کہ جو اپنی کوشش ہے اس کو عنقریب دیکھے گا اور پھر اس کے لیے اس کے بعد پورا پورا بدلہ ہوگا. یہ بھی انہوں نے بہت اچھی ایک آیت ہے کہ جو اس کانٹیکسٹ کے اندر پیش کی ہے. پھر اس کے بعد وہ آگے ایک فنومینا ہے جس کو ڈسکس کرتے ہیں. ممکن ہے کہ ہم نے اس کو بھی پہلے ڈسکس کر لیا ہو، لیکن بہرحال ایک سیکوینس میں جب چیز آ رہی ہے تو دیکھ لیں، اور وہ ہے ہفت عمل. ہفت کا مطلب ہے نل اینڈ وائڈ، یعنی کسی چیز کو کل عدم قرار دینا، ایسا ہونا کہ جیسے وہ نہیں ہے. بعض گناہ ایسے ہیں کہ جو انسان اگر کر لے تو جو اچھا کام اس نے کیا ہے اس اچھے کام کو نل اینڈ وائڈ ڈکلیئر کر دیا جاتا ہے. اس کو اصطلاح قرآن کے اندر جو لفظ اس کے لیے استعمال کیا ہے وہ ہے ہفت کا، کہ ہفت عمل ہو گیا. مثلا قرآن مجید کے اندر پروردگار عالم یہ ارشاد فرماتا ہے کہ ذالک بانہم کرہوا ما انزل اللہ، کہ یہ اس لیے ہے کہ انہوں نے ناپسند کیا اسے کہ جو اللہ نے نازل کیا. فاحبط، تو اللہ نے ان کے اعمال کو ہفت کر دیا. وہی ہفت کا لفظ یہاں پر استعمال ہو رہا ہے. تو ہفت کا مطلب یہ ہے کہ ایک انسان کچھ ایسا کرے کہ جس کے نتیجے میں آپ بالکل اگر آج کل کی اصطلاح میں کہیں خود کچھ بم دھماکہ، کہ حاصل بھی کچھ نہیں ہوا، خود اپنا ہی نقصان کر لیا. یعنی اس عمل کے نتیجے میں خود اپنا ہی نقصان کر لیا، اس حد تک کہ جو دوسرے عمل تھے وہ بھی سارے کے سارے نل نلیفائی ہو گئے، ان کی کوئی حیثیت باقی نہیں رہی. مثلا ایک انسان ہے، مسلمان ہے، مشرک ہو جاتا ہے، مرتد ہو جاتا ہے. اسی طرح سے قتل نفس محترم کو بعض علماء اس بات کے قائل ہیں، اور بھی ہیں فہرست. آکے والدین مثلا بہت نیک کام کیے، بہت کچھ کیا، لیکن یہ کہ بہرحال خدا نہ کرے، خدا نہ کرے کوئی اتنا جری ہو جائے کہ مثلا ماں باپ کے ساتھ وہ سلوک کر دے کہ جو نہ، یعنی بیان بھی اچھا کرنا اچھا نہیں لگتا، تو یہ آقے والدین ہیں، تو پھر عین ممکن ہے کہ اس آقے والدین ہونے کی وجہ سے وہ جو جملہ آپ سنتے ہیں جنت کی بو بھی نہیں سونگ پائے گا، تو فار واٹ گڈ ریزن، اصل اس نے بہت سارے اچھے کام کیے. ہو سکتا ہے کہ جہنم کے عذاب میں کچھ تخفیف ہو جائے مگر جنت کی جو بو ہے وہ بھی نہیں سونگ پائے گی. یہ ہفتے عمل کے مختلف لیولز ہیں، ایک تو یہ ہے کہ بالکل ہی ختم ہو گیا، ایک یہ ہے کہ جنت سے محروم ہو گیا وغیرہ وغیرہ. یہاں پر انہوں نے جو آیت پیش کی ہے وہ سورہ بقرہ کی ہے، وَمَنْ يَرْتَدِدْ مِنْكُمْ عَنْ دِينِهِ، جو تم میں سے اپنے دین سے پلٹ جائے گا، فَيَمُتْ، اور وہ مرے گا، وَهُوَ كَافِر، جبکہ وہ کافر ہو، فَأُولَئِكَ، تو یہ وہ افراد ہیں، حَبِطَتْ أَعْمَالُهُمْ فِي الدُّنْيَا وَالْآخِرَةِ، جن کے اعمال دنیا اور آخرت میں حبط کر دیے جائیں گے. ایز ایکسپلینڈ، اولئک اصحاب النار، یہ ہیں جہنم والے، ہم فیہا خالدون، جو اس کے اندر ہمیشہ ہمیشہ رہیں گے. پھر اس کے بعد آگے انہوں نے دو لفظوں کا فرق بیان کیا ہے، اور وہ دو لفظ ہیں وعدہ وعید، دونوں کا مطلب پرومس کا ہے، مگر ایک پرومس ہے جزا کا اور ایک پرومس ہے پنشمنٹ کا. اس وعدے کا تعلق جزا کے ساتھ ہے، ریوارڈ، اور وعید کا تعلق ہے پنشمنٹ کے ساتھ. عام طور پر یہ اسی طریقے سے آیا ہے، مگر قرآن مجید کے اندر کہیں پر آپ کو وعدے کا لفظ دونوں کے لیے بھی ملے گا، کیونکہ ان پرنسپل تو کوئی پرابلم نہیں ہے، اس مطلب کو دونوں معنی کے لیے استعمال کرنے میں کوئی حرج نہیں ہے. یہ تو ایک اصطلاح کے طور پر جب ہم دیکھ رہے ہیں کہ زیادہ تر ہاؤ اٹ از یوزڈ، تو وہ ورڈ زیادہ تر ریوارڈ کے لیے، جزا کے لیے استعمال ہوا، اور قرآن مجید کے اندر وعید اس کو کہا گیا کہ جو پنشمنٹ سے متعلق ہے. پھر اس کے بعد جو انہوں نے ڈسکس کیا یہاں پر وہ یہ، اور بہت اچھی بحث ہے، اور یہ عدل کے ساتھ جڑ جاتی ہے کہ وعدے کی خلاف ورزی، اسی ایکسپلینیشن کے ساتھ کہ یہ وعدے کی جو خلاف ورزی ہے یہ قبیح ہے، یعنی ایک وعدہ کیا گیا اور پھر اس وعدے کو وفا نہ کیا جائے جو ریوارڈ سے متعلق ہے، کہ یہ قبیح ہے. یعنی عقلاً جس کو ہم کہتے ہیں کہ صاحب یہ تو بہت برا ہے، قبیح ہونا، اگر آپ کے ذہن میں حسن و قبح عقلی والی جو بحث ہے عدل کی وہ اگر ہو، تو اس کے اندر یہ بات آئی تھی کہ جو چیز قبی ہے وہ پروردگار نہیں کرے گا، اس کی شان کے خلاف ہے کہ وہ ایسا کام کرے جو قبی ہے، جو برا ہے. تو اسی کے اندر یہ بھی ہے کہ اگر پروردگار نے یہ وعدہ کیا ہے کہ اگر ایسا ایسا کرو گے تو جنت ملے گی، اور پھر وہ اس وعدے کی خلاف ورزی کرے، تو یہ پروردگار عالم کے شان کے خلاف ہے، اللہ اس سے بالاتر ہے. یہ اللہ کی شان کے خلاف ہے، اللہ اس سے بالتر ہے کہ اپنے وعدے کی خلاف ورزی کرے، یعنی جو جزا کا وعدہ اس نے کیا ہے وہ ساری کنڈیشنز پوری ہو رہی ہیں. اس نے کوئی ایسا کام بھی نہیں کیا بندے نے کہ جس کی وجہ سے اس کا عمل ہبط ہو جائے. ایک تو آپ کہیں نا کہ ٹھیک ہے، ایک ہم نے ڈیزائن تو دیا تھا آپ کو، آپ نے تو اس کی مخالفت کی ہے، تو مخالفت بھی نہیں کی ہے، کام بھی کیا ہے، مومن بھی تھا، ہبط عمل والا کوئی کام بھی نہیں کیا، وہ عمل جو تھا وہ بھی انجام دے دیا. اب پروردگار عالم کہا کہ ہاں میں نے کہا تھا، معاذ اللہ، ہاں میں نے کہا تھا کہ میں اجر دوں گا، ہاں میں نے کہا تھا کہ میں ثواب دوں گا، ہاں تم نے کوئی ایسا کام بھی نہیں کیا کہ جس کی وجہ سے تمہارا یہ عمل باطل ہو جائے، کوئی ایسی چیز نہیں ہے، مگر جاؤ نہیں دیتا، یہ نہیں ہوگا، مگر جاؤ ثواب نہیں دیتا، یہ نہیں ہوگا. کیا پروردگار ایسا کر نہیں سکتا؟ کر نہیں سکتا سے کیا مراد ہے؟ اگر ظلم کرنا چاہے تو بالکل کر سکتا ہے، مگر خدا کی شان کے خلاف ہے کہ خدا ایسا کچھ کرے، یہ خدا کے لیے سزاوار نہیں ہے، خدا کی شان کے خلاف ہے کہ خدا ایسا کوئی کام انجام دے کہ اگر اس نے ثواب کا وعدہ کیا ہے اور پھر وہ اس کی مخالفت کرے. وعید میں ایسا نہیں، وعید پنشمنٹ ہے، پنشمنٹ کے اندر کوئی ریوارڈ نہیں مل رہا، سزا مل رہی ہے. تو اگر وہ پنشمنٹ ایز اناؤنسڈ دے دے تو یہ ظلم نہیں ہوگا. پہلے سے ایک ڈیزائن دے دیا گیا تھا، بتا دیا گیا تھا یہ کرو گے تو یہ ہوگا، अब उसने ऐसा किया, पनिशमेंट के लिए वो क्वालिफाई करता है, लेकिन अगर ये पनिशमेंट न दी जाए या इसके अंदर कमी कर दी जाए, या वो पनिशमेंट न दी जाए या उसके अंदर कमी कर दी जाए, तो इसको आप ये नहीं कहेंगे कि ये खुदा की शान के ख़िलाफ़ है, बल्कि ये परवरदिगार आलम की रहमत का इजहार है। हम ये कहेंगे कि नहीं जनाब, ये तो ठीक है, ये तो बुलंदी है, ये तो बड़ी बात है कि अगर उसको पनिश कर दिया जाता तो जुल्म ना होता, लेकिन पनिशमेंट अगर उसकी वेव कर दी जाए या उसके अंदर कुछ लीनियंसी दे दी जाए, तो ये परवरदिगार आलम के लिए कभी नहीं है, बल्कि ये परवरदिगार की मर्सी, परवरदिगार की रहमत का इजहार है। तो अगर आपके जहन में वो जो बात आई थी कि बहुत सी वजूहात हो सकती हैं खुदा के माफ़ करने की, उसमें एक यही थी कि परवरदिगार आलम बग़ैर तौबा के, बग़ैर शफात के, मगर अपनी रहमत की वजह से अगर माफ़ करना चाहे तो माफ़ कर सकता है। परवरदिगार आलम से ये चीज़ बईद नहीं, ज़रूरी नहीं है उसके लिए, मगर उसके लिए बईद नहीं, चूँकि वो हकीम है, लिहाजा उसका कोई भी फेल हिकमत से खाली नहीं होता। तो अगर वो माफ़ भी करेगा तो देर मस्ट बी सम विजडम बिहाइंड, मगर वो कर सकता है। फिर उसके बाद दूसरी चीज़ों को भी आप देख लें, शफात के बाद भी माफ़ कर देना, ये भी तो लुत्फ है, ये भी तो फ़ज़ल है, ये भी तो रहमत है परवरदिगार की। वरना अगर शफात के बाद भी वो अगर माफ़ ना करे तो परवरदिगार आलम के ऊपर कोई इल्ज़ाम तो नहीं है, कोई उसने जुल्म तो नहीं कर दिया, कोई बुरा काम तो नहीं कर दिया, कोई कभी काम तो नहीं किया। एक बंदा है वो कहे कि मैं तौबा करता हूँ, खुदा कहता है मैं तौबा कबूल करूँगा, ये भी खुदा का रहम है अगर आप गौर करें, वरना तो वो क्वालिफाई कर चुका है उस पनिशमेंट के लिए। उस बुरे काम के अंजाम देने की वजह से पनिशमेंट के लिए वो क्वालिफाई तो कर चुका है, लेकिन अब ये परवरदिगार की रहमत के इजहार के मुख्तलिफ तरीके हैं कि वो कहे कि तुम तौबा कर लो तो मैं माफ़ कर दूँगा। तो ये भी अगर आप देखें तो उस वईद के जो इन प्रिंसिपली नाफिज होना चाहिए था उसके ख़िलाफ़ है, मगर ये वईद की ख़िलाफ़ वर्जी परवरदिगार की शान के ख़िलाफ़ नहीं, परवरदिगार की रहमत का इजहार। होप इट इज़ नॉट डिफ़िकल्ट, मुश्किल तो नहीं है। फिर उसके बाद उन्होंने एक और चीज़ भी यहाँ पर डिस्कस की है, और वो है तकफीर आमाल बद। बाज़ लफ्ज़ अजीब से उनके माना बन जाते हैं, फिर अगर कोई दूसरा मतलब आता है तो जहन कबूल नहीं करता। तकफीर का मतलब क्या है? तकफीर, हाँ जी ज़ोर से बोलो, पंखा चल रहा है तो कुछ समझ में नहीं आ रहा। हाँ, कुफर करोगे तो कुफर करोगे, हाँ आसान आसान। कुफर का बेसिकली तो मतलब वो है जो इन्होंने बयान किया, छुपा दे। इवन जो दाना होता है ना, दाना अगर उसको किसान ज़मीन के अंदर बो देगा तो ये भी कुफर है, ये इसे उसको काफिर भी कहते हैं। काफिर करता क्या है? काफिर छुपाता ही तो है, काफिर इनकार करता है ना, उस इनकार के नतीजे में क्या हुआ? वो जो हकीकत थी उसके ऊपर पर्दा पड़ गया, ये उसके बुरे माना है कि हकीकत को आपने ढक दिया, छुपा दिया, कंसील्ड हो गई वो हकीकत, वो ट्रुथ, और एज अ रिज़ल्ट जो उसका मर्तबा और मकाम था वो उसको हासिल नहीं हो पाया। काफिर इनकार करने वाला, काफिर छुपाने वाला, वो इसी एतबार से। क्या इसका कोई अच्छा मतलब भी हो सकता है? बिल्कुल हो सकता है। क्या इसका बुरा मतलब भी हो सकता है? बिल्कुल हो सकता है। दाने को आप नहीं छुपाएंगे तो वो पौधा नहीं बनेगा, दरख्त नहीं बनेगा, तो वो छुपाना अच्छा है, ठीक है। अच्छा, अब अगर मैं आपसे ये कहूँ कि नुकफ़िर अनकुम सैयातिकुम, हम तुम्हारी बुराइयों के ऊपर कुफ्र कर देंगे, यानी हम तुम्हारी बुराइयों को छुपा देंगे, तो ये तो अच्छा है, इट्स नॉट बैड। तकफीर का मतलब आम तौर पर ये इस्तेमाल होता है उन नारों के खिलाफ, काफिर काफिर शिया, काफिर 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 फलाना, काफिर काफिर काफिर, ये जो है ये क्या है? तकफीर, इन्होंने तकफीर कर दी। आपने इससे मिलता जुलता एक लफ्ज़ सुना होगा, तकबीर, तकफीर, तकबीर, तनवीर, ताबीर, ये सब एक ही हैं, यानी एक ही बाब से हैं अरबी के अतबार से, ग्रामेटिकली ये बाब तफील के मसदर कहलाते हैं। तकबीर निकला है किबर से, तकफीर निकला है कुफर से, तनवीर निकला है नूर से, ठीक है जी। अब मतलब क्या है तकबीर, किब्र, किब्र का मतलब बड़ाई, तकबीर करना यानी खुदा की बड़ाई को बयान करना, लिखा नहीं है लेकिन मतलब यही होता है, अगर कुछ और ना हो तो जहन यही आता है कि अच्छा तकबीर किसकी, तकबीर यानी किसकी किबरियाई को बयान करना, खुदा की किबरियाई को बयान करना। तकफीर किसी को काफिर बयान करना, तो आपने सुना होगा हम तकफीर के खिलाफ हैं, यानी हम ऐसे ही किसी को काफिर करार दे देने के खिलाफ, ये है तकफीर। तकफीर कुफर किसी के लिए कुफर को बयान करना, वो कहता रहे कि मैं मुसलमान हूँ उसके लिए कुफर को बयान करना, देयर मस्ट बी सम वेरी स्ट्रांग रीज़न, किसी को काफिर कहना मजाक नहीं है, ये है तकफीर। अब आइए, ये तो हो गया एक नेगेटिव जो मतलब इसका तकफीर का बनता है, अब इसको दूसरे रुख से ज़रा देखिए। परवरदिगार आलम ये इरशाद फरमाता है कि हम कुफर करेंगे, अब ये नेगेटिव माना में नहीं है, हम कुफर करेंगे, किस चीज़ का कुफर करेंगे, तुम्हारी बुराइयों का कुफर करेंगे, यानी तुम्हारी बुराइयों को छुपा देंगे, तुम्हारी बुराइयों का इनकार कर देंगे, इनकार कर देंगे झूठ के उनवान से नहीं, यानी तुमको रुसवा नहीं होने देंगे, तुमको जलील नहीं होने देंगे। अब वो जो आयत यहाँ पर इन्होंने लिखी है ये वही गुनाह ने कबीरा और सगीरा वाली, इन तजतनबू कबाएरा मा तुन्हौना अनहु नुकफ्फिर अनकुम सय्यातिकुम, कि अगर तुम अपने आप को बचा लो उन बड़े गुनाहों से जिनसे तुमको रोका गया है, नुकफ्फिर अनकुम सय्यातिकुम, तो हम क्या करेंगे, हम तकफीर कर देंगे तुम्हारी छोटी बुराइयों को, हम वैसे ही इग्नोर कर देंगे। ये है तकफीर का एक मतलब, जो अच्छा मतलब है, खुदा का इनकार करना बुरा है, ये है वो कुफर जो नापसंदीदा है। बुतों का इनकार करना वो भी कुफर है और वो अच्छा है। मैं यकफुर बित्ताहूत व युमिन बिल्ला फकदस फकदस तमसे का बिलोरवतिल मुस्कर, तो यहाँ पर क्या कहा जा रहा है, मैं यकफुर बित्ताहूत, मन जो यकफुर कुफर करेगा, किसका, बित्ताहूत ताहूत का, सरकशी का, सरकशों का, वही उमिन बिल्ला और ईमान ले आए अल्लाह पर, फ़कद इस्तमसका बिलउरवतिल वुस्का, तो वो वाबस्ता हो गया, जुड़ गया अल्लाह की मजबूत रस्सी से। अब यहाँ पर जो कुफर कहा गया बुरा नहीं है, ये कुफर अच्छा है। अब यहाँ पर समझिएगा केस क्या होता है, कई मरतबा एक लफ्ज़ जो है ना काफिर, अगर आप इसको एब्सोल्युटली इस्तेमाल करें तो जहन के अंदर एक कॉन्टेक्स्ट चला आ रहा होता है, उसकी वजह से वो जहन फौरन उसी एक मतलब की तरफ मुतवज्जे हो जाता है। हम कहें काफिर तो जहन में आता है काफिर बिल्लाह, यानी अल्लाह का कुफ्र करना, लेकिन अगर आप इन प्रिंसिपल देखें तो लफ्ज़ काफिर आपके सामने इट कैन बी गुड इट कैन बी बैड, ये कुफ्र जिसकी बात की जा रही वो अच्छा भी हो सकता है बुरा भी हो सकता है, मगर ज़ाहिर है कि एक इस्तेलाह जब बन जाती है तो ऐसा ही होता है। जैसे शायद मैंने पहले भी कभी ये गुजारिश की हो, मजलिस, अगर मैं ये कहूँ मैं मजलिस में जा रहा हूँ आप क्या समझेंगे, मुझे मजलिस में जाने में देर हो रही, व्हाट डज इट मीन, क्या मतलब। मजलिस का अगर आप डिक्शनरी के एतबार से मतलब देखें, बैठक, कोई भी बैठक, वो वैसे ही चार अफराद बैठे हैं गप लगा रहे हैं, मजलिस है। लेकिन जैसे ही मैं आपसे ये कहूँ कि साहब मैं मजलिस में जाने में मुझे देर हो रही है, तो आप क्या समझेंगे कि कहीं पर मजलिस इमाम हुसैन है, क्या मतलब, यानी एक ऐसी बैठक जिसके अंदर कोई इमाम हुसैन का जिक्र करेगा किसी न किसी उनवान से, उस मजलिस में जाने में देर हो रही है। ये आपके उस कॉन्टेक्स्चुअल इंटरप्रिटेशन का नतीजा है जो ऑलरेडी आपके माइंड में एग्जिस्ट करता है, बोलने वाले नहीं कहा है, लेकिन वो कॉन्टेक्स्ट जो आपके माइंड में, एक कॉन्टेक्स्ट है मेरी गुफ्तगू के अंदर, एक कॉन्टेक्स्चुअल इंटरप्रिटेशन होता है कि जो इंसान की गुफ्तगू सामने वाला बोल के आ रहा है उससे आप अंदाज़ा करते हैं, इसको हम कहते हैं कराइन से पता चलता है, कॉन्टेक्स्ट बताता है, कोई ना कोई ऐसा इशारा होता है। और एक ये कि नहीं, वो एक इस्तिला बन चुकी है ऑलरेडी आपके माइंड के अंदर, वो एक इस्तिला। तो कुफ्र के साथ ऐसा ही मामला है। इसी तरह से ईमान, ईमान अच्छा है बुरा है? बाजार तो अच्छा है, वो इसी तरह से अच्छा है जैसे मजलिस से आपके जहन में मजलिस इमाम हुसैन आती है, ईमान से आपके जहन में ईमान बिल्ला आता है, अल्लाह पर ईमान। लेकिन अगर उल्टा हो जाए, किसी का ईमान हो बुतों के ऊपर, है डिस्कस किया है कुरान मजीद ने इस अंदाज से भी, वो नापसंदीदा होगा। मगर जब कभी भी प्रिंसिपल ये है, उसूल ये है कि जब कोई चीज़ इस्तिलाह बन जाए और आप उस सोसाइटी के अंदर गुफ्तगू कर रहे हैं और उस इस्तिलाह के अगेंस्ट आप मतलब लेना चाहते हैं, तो यू नीड टू गिव सम हिंट कि जिससे सामने वाला समझ सके। ये ख़ुद बलागत का तकाजा होता है। तो यहाँ पर इन्होंने इसको डिस्कस किया है, तकफीर आमाल बद बजरिया आमाल नेक, इसको इन्होंने कहा इस्तिलाह में तकफीर कहते हैं। बहुत ठीक है, तो एक तो वही हो गया कि भाई गुनाह ने कबीरा से अगर आपने बचाया अपने आप को, तो गुनाह ने सगीरा जो है उनकी तकफीर कर देंगे। और एक ये है कि अगर कोई नेकी का अमल अंजाम दिया, तो उस नेक अमल की अंजाम दही का नतीजा ये निकलेगा कि बहुत से बुराइयों के ऊपर पर्दा डाल दिया जाएगा। अलहसनात युज़हिबन सय्यिआत, अच्छाइयाँ बुराइयों के लिए पर्दा बन जाती हैं। उसमें तीन चीज़ें यहाँ पर इन्होंने ख़ास तौर पर दी हैं, नहीं दो चीज़ें माज़रत, तौबा और मख़फ़ी सदक़ा। ख़ुद तौबा जो है वो एक नेक अमल है जो बुरे अमल को दूर कर देता है। मख़फ़ी सदक़ा ज़्यादा समझ में आने वाली मिसाल है इस वक्त जो हमारी गुफ्तगू हो रही है, छुपा कर सदक़ा देना, छुपा कर किसी की मदद करना, यह खुदा जानता है और मैं जानता हूँ, यानी इवन वो भी नहीं जानता जिसकी मदद की गई। दिस इज समथिंग क्वालिटी वाकई। तो ये इंसान की बहुत सी बुराइयों का पर्दा बन जाता है कि इंसान वहाँ जाकर उस नेकी को अंजाम दे कि जहाँ कोई उसको जानता भी ना हो, वो हो और खुदा हो बस। चेहरे पर कपड़ा डालकर गरीबों के मोहल्ले में जाना और रोटी तकसीम करना, उनको पता ही नहीं कि कौन, वो सेटिस्फेक्शन भी एक इंसान जो इस दुनिया के अंदर डिप्रेशन ये वो उसके अंदर जो जाता है उसका भी ये बहुत बड़ा इलाज है, जिसको आप दूसरे लफ्ज़ों में कह देंगे कि बरकत हासिल करना, सेहत के अंदर जिस्म के अंदर बरकत हासिल करना और फिर एक रूहानी स्पिरिचुअल एक सेटिस्फेक्शन हासिल करना और फिर आखिर में कयामत में सवाब हासिल करना और ज़्यादा जो बुराइयाँ थी उनके लिए पर्दा बन जाना। पॉइंट नंबर 118, जहन्नम में ताअबद, ताअबद का मतलब है हमेशा हमेशा, एवरलास्ट। ताअबद अजाब में मुब्तला रहना काफिरों के लिए मखसूस है, और गुनहगार मोमिनीन जिनकी रूहें तौहीद से मुनव्वर हैं के लिए बख्शिश और आग से निजात का रास्ता बंद नहीं। यहाँ पर इन्होंने सूरह निसा की बहुत मशहूर आयत है उससे इस्तेदलाल किया, इन्नल्लाह ला यग़फिरु अन युशरका बिही, कि अल्लाह नहीं मग़फ़िरत करेगा इस बात की कि उसके साथ किसी को शरीक करार दिया जाए। व यग़फिरु मा दून ज़ालिका लिमन यशा, और इसके अलावा जिस चीज़ की चाहेगा मग़फ़िरत कर देगा। वमन युशरिक बिल्ला फ़कद इफ्तरा इस्मन अज़ीमा, और जो अल्लाह के साथ किसी को शरीक करार देता है तो वो बहुत बड़ा बोहतान बांधता है। ये है मामला। अब यहाँ पर जो शिर्क है ना, यानी अल्लाह के साथ किसी को शरीक करार देना, उसमें दोनों चीज़ों को जहन में रखिएगा, यानी ये उसूल दीन का मामला है। अल्लाह को एक मानना, तौहीद की जो डिटेल्स हैं उन सबको अपने ज़हन में रखिएगा, तौहीद ज़ात सिफ़ात, तौहीद दर इबादात वगैरह, वो सब अपनी जगह पर। ठीक है जी, अल्लाह एक है, तौहीद, रिसालत, क़याम। हम जब इमामत कहते हैं वो रिसालत का सप्लीमेंट्री पॉइंट है, और जो हम अदालत कहते हैं ये तौहीद का सप्लीमेंट्री पॉइंट है, ये हम डिस्कस कर चुके हैं। ठीक है जी, जब इल्म कलाम वाली जो बहस हो रही थी उसके अंदर। अब मैं आपके सामने क्वेश्चन रखता हूँ, ये मुझे बताइए कि अगर कोई शख्स मुशरिक था, तौबा की तो बहस नहीं हो रही ना, तौबा अगर उसने कर ली तो शिर्क भी अगर है तो माफ़ हो जाएगा, ये तो केस ही वो डिस्कस हो रहा है कि जहाँ पर एक इंसान तौबा किए बगैर इस दुनिया से चला गया। ठीक है, अगर एक शख्स इसको कबूल कर लेता इसको और इसको कबूल नहीं करता, या इसको कबूल नहीं करता इसको कबूल करता है, या इसको कबूल करता है इसको कबूल नहीं करता, इन एनी केस ये काफिर है या नहीं है? इस्तिलाह की बात कर रहे हैं हम, इस्तिलाहन ये काफिर है या काफिर नहीं है? काफिर तो है, ज़ाहिर एतबार से नहीं, यानी आप ये कहते हैं ये कुर्सी को मैं नहीं मानता तो वो काफिर हो गया, डिक्शनरी वाला काफिर नहीं, इस्तिलाह वाला काफिर कि भाई अब ये मुसलमान नहीं है, वो खुदा को एक मानता है खुदा को, वन खुदा को एक मानता है, रिसालत को नहीं मानता, काफिर है या नहीं है? काफिर है। क़यामत को नहीं मानता, वो काफिर है। ठीक है, क्या आयत का ये मतलब है कि अगर उसने अल्लाह को एक मान लिया और उसके बाद इसको और इसको नहीं माना तो भी वो खुदा माफ़ कर देगा? क्यों? देखिए इस वक्त एक बात मैं बताऊँ आपसे, एक है प्रिंसिपली किसी चीज़ को एनालाइज करना, हाँ प्रिंसिपली किसी चीज़ को एनालाइज करना, उसमें जब आप देखें तासुब नहीं होगा, उसमें असबियत नहीं होगी। ये है आयत, ये आयत है आपके सामने, आप किताब लाएं तो देख सकते हैं, ये आयत आपके सामने, इन्नल्लाहा ला यग़फ़िरु अन युशरक बिह, ये तो खुदा वाज़े तौर पर कह रहा है कि अल्लाह इस बात के लिए तैयार नहीं है कि वो मग़फ़िरत करे इस चीज़ की कि उसके साथ किसी को शरीक करार दिया गया। फाइन, वह यग़फ़िरु मा दूना ज़ालिका लिमन यशा, और उसके अलावा जिस गुनाह की चाहे तो मग़फ़िरत कर सकता है। अगेन वी आर डिस्कसिंग द डिज़ाइन, कि ये है डिज़ाइन कि जिसके अंदर परवरदिगार कहता है तौबा में तो सब माफ़ हो सकता है। एक इंसान है, कल तक मुशरिक था, आज मुशरिक नहीं है, वो कहता है अल्लाह मुझे माफ़ करे, मैंने क्या गलत काम किया, ख़त्म हो गया केस। हमारी बहस ये हो रही है वो इस दुनिया से गया विदाउट तौबा गया, जबकि वो मुशरिक था। अनाउंसमेंट परवरदिगार का ये कैटेगोरिकल, इसमें इस्तिस्ना भी नहीं किया, एग्जेम्प्ट भी नहीं किया, एक ऐसी वईद है कि जिसके अंदर एक्सेप्शन नहीं रखा परवरदिगार कि इसकी तो भूल जाओ मग़फ़िरत नहीं होने वाली। अगर कोई अल्लाह के साथ किसी को शरीक करार देता है, इसीलिए शिर्क बहुत सेंसिटिव इशू है वाकई, यानी इट इज़ अ वेरी वेरी सेंसिटिव इशू, नो डाउट अबाउट इट। क्वेश्चन सारा ये है कि यहाँ पर एक इंसान है वो खुदा को एक मानता है तो क्या मुशरिक है? वो खुदा को एक मानता है, ये दोनों या इनमें से किसी एक चीज को वो नहीं मानता, क्या वो मुशरिक है? ये है सवाल। वो चीख चीख कर कह रहे हैं मैं अल्लाह को एक मानता हूं, मैं अल्लाह को एक मानता हूं, मैं अब ये मुशरिक है या नहीं? तो आप और हम यही कहेंगे कि मुशरिक तो नहीं है। ठीक है, तो क्या इसका ये मतलब है कि अगर खुदा चाहे तो इसको भी माफ कर सकता है? खुदा चाहता तो यकीनन ऐलान कर देता, हमें कोई प्रॉब्लम नहीं। यहां पर इस आयत से एक इस्तेदलाल ये किया गया कि जनाब आदि इसका मतलब यह है कि इसको और इसको भी ना माने तो एक इंसान की मग़फ़िरत हो सकती है। यह है आयत और आयत का नतीजा। इशू क्या है, اگر اس کو اسی طریقے سے آپ ایکسیپٹ کرتے ہیں تو معاملہ بہت خراب ہے. اب وہ ایشو, اب اس کے اوپر ہم ڈسکشن کر رہے ہیں. وہ ایشو یہ ہے کہ اگر آپ اس طریقے سے کہتے ہیں تو اس کا نتیجہ یہ نکلتا ہے, ابلیس کیا یہ بھی جنت میں جا سکتا ہے؟ یعنی ہم بالکل ایکسٹریم کیس کے پاسبلٹی پہ بات کر رہے ہیں نا, نہ بھیجے تو یہی کہا ہے نا مئی یشا, مئی یشا کا تو مطلب یہ چاہے گا تو معاف کر دے گا. تو اب یہاں پر سارا معاملہ یہ, یہ جو ابلیس ہے کیا یہ بھی مئی یشا میں آتا ہے؟ اچھا اب آگے بڑھیے, اس پاپولر معنی میں ابلیس مشرک ہے؟ اگر آپ انصافاً دیکھیں اس نے خدا کا انکار نہیں کیا ہے, اس نے خدا کا انکار نہیں کیا ہے. آپ آیتیں نکال کر دیکھ لیجئے جو قرآن مجید کے اندر آئی ہیں, اس نے خدا کا انکار نہیں کیا ہے. ٹھیک ہے, اللہ کو تو ایک مانتا ہے, یعنی یہ والا کھانا تو رائٹ ہے, یہاں پر رونگ ہے. قیامت کو بھی مانتا ہے, اس نے کہا ہے اس دن تک مجھے مہلت دے دے, تو قیامت کو بھی مانتا ہے. ادھر اس نے انکار کیا تھا جناب آدم علیہ السلام, خلافت کہہ لیجئے, رسالت کہہ لیجئے, نبوت کے جو بھی آپ نام دیں, نمائندگی ہے پروردگار, اس کا انکار کیا تھا. اب یہاں پر اس بات کو سمجھنے کی کوشش کیجئے گا, میں اس وقت ڈیٹیل میں نہیں جا رہا. یہ جو آیت ہے نا جو ابھی آپ نے دیکھی ہے, اس سے پہلے اور اس کے بعد آپ دیکھیے تو آپ کو ملے گا کہ پروردگار عالم نے نبوت کے بارے میں گفتگو کی ہے اور یہ کہا ہے کہ اہل کتاب ایمان لے آؤ اس پر کہ جو ہم نے نازل کیا ہے, جو تصدیق کرنے والی ہے اس چیز کی جو تمہارے پاس ہے, قبل اس کے انت مسا وجوہکم, اس سے پہلے کہ ہم تمہارا چہرہ بگاڑ دیں. آپ نوٹ کر رہے ہیں, یہ آیت آئی ہے اس کے بعد پھر یہ والی آیت آئی ہے, اب ان دونوں کو جوڑیے. تو مطلب کیا ہے کہ اگر آپ رسالت کا انکار کرتے ہیں, نبوت کا انکار کر, خدا نہ کرے, ایز گڈ ایز خدا کے ساتھ شریک قرار دینا. ایک یہ ہے کہ آپ اس کو آئسولیشن میں دیکھ رہے ہیں اس ایک آیت کو, اور ایک یہ کہ اس کے پہلے والی آیت دیکھیے کہ کیا اس کے اندر کہا گیا. تو آپ کے لیے چیزیں بہت واضح ہو جائیں گی کہ ایک ہے اللہ کو ایک ماننا, اور ایک ہے اللہ کو ایسے ایک ماننا. آپ نے ایک جملہ سنا ہے, ایک اصطلاح ضروریات دین. جملہ سنا ہوگا, لفظ سنا ہوگا, توضیح المسائل میں بھی یہ استعمال ہوتا ہے کہ بھائی یہ توحید کا انکار کفر, رسالت کا انکار کفر, قیامت کا انکار کفر. ٹھیک ہے جی, یہی ہے نا. ضروریات دین کا انکار بھی کفر, کیا مطلب؟
یعنی اگر وہ کہتا ہے کہ دین میں نماز نہیں ہے,
یعنی اس کا مطلب آپ یہ کہنا چاہ رہے ہیں کہ نماز ضروریات دین میں سے ہے. میں یہی تو جاننا چاہ رہا ہوں اس کا مطلب کیا ہے. یہ تو آپ نے مثال دی نا, یہ تو آپ نے ضروریات دین کی مثال دی کہ بھائی نماز ضروریات دین میں سے ہے, روزہ ضروریات دین میں سے ہے, حج ضروریات دین میں سے ہے. ضروریات دین کہتے کس کو ہیں؟ آسان, جس کے بارے میں طے ہے کہ اگر دین کو مان رہے ہو تو اس کو ماننا بھی ضروری ہے, کمپلسری ہے. اگر آپ اس کو نہیں مان رہے, ایز گڈ ایز کہ آپ دین کو نہیں مان رہے. اور اس کے اندر اگر آپ ڈیپ میں جائیں, ضروریات دین کا انکار اس کا انکار بن جاتا ہے کہ آپ یہ کہیں میں تو رسالت کو مان رہا ہوں. کیا مان رہے ہو بھائی جب نماز کو نہیں مان رہے ہو؟ رسالت کا مطلب تھا پیغام. آپ یہ کہیں بھائی وہ نماز نہیں پڑھتا, یہ گناہ ہے, ضروریات دین کا انکار نہیں ہے. ایک یہ ہے کہ نماز کچھ ہوتی ہی نہیں ہے, نماز از نتھنگ, بکواس ہے, ماذا اللہ. یہ اگر کوئی کہتا ہے تو یہ ہے ضروریات دین کا انکار. ضروریات دین کا انکار ایز گڈ ایز رسالت کا انکار بن جاتا ہے. صحیح ہے, اگر کوئی کہے کہ میں نماز کو نہیں مانتا تو پھر پیغمبر اکرم نے بیان کیا کیا تھا بھائی؟ رسول اللہ نے پھر بیان کیا کیا تھا؟ جو پیغمبر اکرم کا بیان تھا اس بیان کی جو سرخی ہے, ان سرخیوں کو اگر آپ لسٹ کریں گے تو اس میں نماز موجود ہے, الصلاۃ. تو پھر اگر آپ اس کا انکار کر رہے ہیں تو اس کا مطلب ایز گڈ ایز کہ آپ ان کو اللہ کا نبی نہیں مان رہے ہیں، یعنی ان کی تکذیب کر رہے ہیں، ان کو جھٹلا رہے ہیں، یہ کہہ رہے ہیں نماز واجب ہے، آپ کہہ رہے ہیں نماز کچھ نہیں ہے۔ پھر میں یاد دلا رہا ہوں، نماز نہ پڑھنا گناہ ہے، نماز کا انکار ضروریات دین کا انکار ہے، وچ لیڈس ٹو رسالت کا انکار۔ جب آپ رسالت کا انکار کرتے ہیں خدا نہ کرے، تو اس کا نتیجہ کیا نکلتا ہے؟ رسالت کس کی تھی؟ انکار کس کا ہوا؟ معاملہ وہاں تک چلا جاتا ہے، رہتا نہیں ہے نیچے، وہ لنکڈ ہے اس کے ساتھ۔ اس کا نتیجہ کیا نکلا؟ کہ ایک حکم خدا نے دیا، آف کورس رسول کے ذریعے دیا، خدا نے دیا، آپ نے کہا کہ میں اس کو نہیں مانتا، تو کس کو مانتے ہیں؟ ایک حکم خدا کا تھا، رسول کے ذریعے آیا، آپ نے کہا نماز میں نہیں مانتا، نہیں مانتے، فائن، نہیں مانتے۔ پھر نتیجہ کیا نکلا؟ نتیجہ نکلتا یہ کہہ رہے ہیں اور آپ نہیں مانتے، اس لیے کہ یہ تو طے ہے کہ یہ کہہ رہے ہیں، ورنہ ضروریات دین نہ ہوتا۔ ضروریات دین کہتے ہی اس کو ہیں کہ بھائی یہ تو کہہ رہے ہیں اور آپ کہہ رہے ہیں میں نہیں مانتا، ہاں میں نہیں مانتا۔ جب آپ کہتے ہیں میں نہیں مانتا، اس کا مطلب یہ کہ آپ ان کی تکذیب کر رہے ہیں۔ یہ کس کی کیپیسٹی میں کہہ رہے تھے؟ اپنی پرسنل کیپیسٹی میں؟ نو۔ یہ تو یہ خدا کا حکم تھا، آپ نے کہا میں اس کو نہیں مانتا، تو کس کو مانتے ہیں؟ جس کو آپ مان رہے ہیں اس کو اس کے ساتھ شریک کر رہے ہیں۔ غور کر رہے ہیں میری بات کو؟ جس کو آپ مان رہے ہیں، چاہے وہ شخص یہ کہے کہ میں اپنی بات کر رہا ہوں، تو وہ خود کو خدا کے ساتھ شریک کر رہے ہیں، اپنی خواہشات کو خدا کے ساتھ شریک کر رہے ہیں۔ ٹھیک ہے جی؟ اگر عمل میں کوتاہی ہوتی تو ہم اس کو گنہگار کہتے ہیں، مگر یہ معاملہ کفر، اور کفر سے آگے پھر شرک تک چلا جاتا ہے۔ شرک خفی جو ہے بالکل ہے، لیکن شرک خفی سے یہ آگے کا معاملہ ہے، کیونکہ یہ تو اصطلاحاً مشرک بن رہا ہے۔ شرک خفی جو ہے نا، اس کے اندر ایک انسان اصطلاحاً مشرک نہیں کہلاتا عام طور پر۔ اگر ایک شخص ہے دلی طور پر اتنا مضبوط نہیں ہو پایا کہ اسباب کے اوپر، مکمل مسبب الاسباب ہی کے اوپر اس کا توکل ہو، توکل میں جو کمی ہوتی ہے نا، خدا پر بھروسے میں کمی، اس کو بھی شرک خفی کہا گیا، مگر اس کی وجہ سے کوئی مشرک نہیں کہلائے گا، جس کو ہم اصطلاح کے اندر کہیں کہ یار یہ تو مشرک ہو گیا۔ اس کو خود کو بولیں تو وہ کہے گا بھائی میں مشرک تھوڑی ہوں، دل تھوڑا ابھی پکا نہیں ہے، کمزور ہے، دل ابھی پورا مضبوط نہیں ہوا، وہ ٹھیک ہے، وہ شرک خفی ہے، چھپا ہوا شرک۔ ٹھیک ہے جی؟ ساتویں امام کی ایک اچھی حدیث ہے جو یہاں پر انہوں نے ڈسکس کی ہے، وَلَا يُخَلِّدُ اللَّهُ فِي النَّارِ إِلَّا أَهْلَ الْكُفْرِ وَالْجُهُودِ وَأَهْلَ الضَّلَالَةِ وَالشِّرْكِ۔ کھولا ہے اس کو، مزید کھولا ہے، ایکسپلین کیا ہے کہ اللہ آگ میں نہیں داخل کرے گا ہمیشہ کے لیے۔ یخلد کا جو لفظ ہے نا، خلود، خلود یعنی ہمیشگی۔ لا يخلد اللہ فی النار، اللہ آگ میں داخل نہیں کرے گا ہمیشہ کے لیے، ٹیمپریری ہو سکتا ہے، ہمیشہ کے لیے داخل نہیں کرے گا، مگر اہل الکفر، ان کو کہ جو اہل کفر ہیں، جنہوں نے کفر اختیار کیا ہے، والجہود اور انکار کیا ہے، وہ اہل الضلالہ والشرک، جو گمراہی والے ہیں اور جو مشرک ہیں۔ ترجمہ اس کا اچھا نہیں کیا، آپ لوگوں کے پاس جو نیا ایڈیشن ہے اس میں کیا ترجمہ ہے؟ نیا ایڈیشن جس کے پاس ہے، ہاں بیٹا بولو کیا بولو۔ ہاں نہیں، یہ ترجمہ اچھا نہیں ہے، ترجمے میں کوتاہی ہے، کیونکہ چار کیٹیگریز یہاں پر بیان کی ہیں، وہ ایک دوسرے کے ساتھ کمپلیمنٹری بھی ہیں نو ڈاؤٹ، لیکن یہ کہ بہرحال یہ چاروں کیٹیگریز ترجمے میں نہیں آئی ہیں۔ اہل کفر یعنی کافر، جہود یعنی انکار کرنے والے، اہل الضلالہ گمراہ، گمراہی والے، وہ شرک اور شرک والے، شرک کرنے والے، یہ چار کیٹیگریز ہیں، یہ سب پلٹتے شرک کی طرف ہیں آخر میں۔ ٹھیک ہے جی؟ چلیں جی، یہ بھی ہو گیا۔ اب آخری جو یہاں پر پوائنٹ ہے 119، وہ یہ ہے کہ ہمارا اعتقاد ہے کہ جنت اور جہنم اس وقت بھی موجود ہیں۔ سوری، سوال ہے، ارشاد۔ اللہ کو مانتا ہے، اللہ کی نہیں مانتا ہے ٹو دا ایکسٹینٹ کہ جہاں پر ضروریات دین کا انکار ہو جائے۔ کچھ چیزیں ایسی ہو سکتی ہیں کہ جس کے بارے میں ایک گروہ یہ کہے کہ اللہ کی بات یہ ہے، دوسرا گروہ کہے کہ اللہ کی بات یہ ہے۔ جیسے مثال کے طور پر آپ یوں لے لیجئے کہ ہاتھ کھول کر نماز پڑھنا اور ہاتھ باندھ کر نماز پڑھنا، جو ہاتھ باندھ کر بھی نماز پڑھ رہے ہیں وہ یہی کہہ رہے ہیں کہ اللہ یہ چاہتا ہے، جو ہاتھ کھول کر نماز پڑھ رہے ہیں وہ بھی یہ کہہ رہے ہیں کہ اللہ یہ چاہتا ہے۔ نماز ضروریات دین میں سے ہے، مگر ہاتھ کھول کر یا ہاتھ باندھ کر نماز پڑھنا یہ ضروریات دین میں سے نہیں ہے۔ اب واضح ہوئی میری بات آپ کے لیے؟ ٹھیک ہے جی۔ یہ اس طرح کے اور بہت سے اختلافات ہیں جن کو ہم کہتے ہیں فروعی اختلافات، وہ ٹھیک ہے، وہ فروعی اختلافات ہیں، مگر ان فروعی اختلافات کی نیچر ایسی نہیں ہے کہ جس سے ہم یہ کہیں کہ ضروریات دین کا انکار کر دیا۔ ضروریات دین کے اندر تمام مسلمانوں کا اس حد تک متفق ہونا کہ اگر اس کا انکار کر دیا جائے تو پیغمبر اکرم کی رسالت کا انکار شمار کیا جائے۔ جیسے بعض ایسے فرقے ہیں کہ جنہوں نے نماز کا اصلاً انکار کر دیا، جس کی وجہ سے بزرگان نے ان کے کفر کا فتویٰ دیا۔ بہت کھل کے کہوں تو آغا خانیوں کا ایشو جو ہے وہ اسی وجہ سے بہت سینسیٹیو ہے کہ انہوں نے ضروریات دین میں سے بہت سا خود مانتے تھے، ایسا نہیں ہے۔ اگر آپ ان کی کتابیں اٹھا کر دیکھیں، فرحاد دفتری کی اسماعیلی عقائد وغیرہ، تو آپ کو ملے گا کہ وہ خود اس بات کو ایگری کرتے تھے ایک عرصے تک کہ ہاں یہ تھا، مگر اب ہم اس روحانی مرتبے پر آ گئے ہیں کہ جس کے بعد ہمیں اس کی ضرورت نہیں ہے۔ ٹھیک ہے، اس سے بڑا لطیفہ کوئی دوسرا نہیں ہو سکتا، لیکن چھوڑ دیجئے، انہوں نے اس کا انکار کیا یہ کہہ کے، ضروریات دین کا ہی انکار۔ تو جو آخری پوائنٹ اس کے اندر رہ جاتا ہے وہ ہے 119واں، کہ جنت اور جہنم اس وقت بھی موجود ہیں۔ اچھی بات، جنت اور جہنم اس وقت موجود ہیں، اچھی بات۔ یعنی اس سے کیا ہوتا ہے، جنت اگر اس وقت موجود نہ بھی ہوتی بعد میں بن جاتی تو خود پروردگار عالم کو کن فیکون کہنا ہے، وہ بن جائے گی چیز۔ لیکن جنت اس وقت موجود ہے، ایک میں آپ سے یہ کہوں کہ آپ کا مکان ہے پانچ سال کے بعد بن جائے گا، اگر آپ یہ کریں گے تو پانچ سال کے بعد ہم آپ کا مکان بنا دیں گے، اور ایک یہ کہ میں کہوں کہ وہ مکان آپ کا موجود ہے یہ کام کرو تو آپ کو مل جائے گا، تو آپ کے اندر شوق زیادہ بیدار ہو جائے گا۔ اچھا اچھا، وہ تو بالکل ریڈی ہے۔ ایک انسان کی جو سائیکولوجی ہے اس کے اوپر بہرحال اس کا ایک افیکٹ تو ہے۔ اسی طرح سے یہ کہتے ہیں کہ بھائی اگر آپ نے خدا نہ کرے یہ برا کام کیا تو یہ زندان ہے کہ جہاں پر آپ کو ڈال دیا جائے گا، اور زندان کے بارے میں بتا دیا جائے زندان ایسا ہے، زندان ایسا، زندان ایسا۔ اور ایک یہ ہے کہ یہ کہا جائے کہ صاحب ایک اگر آپ نے یہ برا کام کیا تو پانچ سال کے بعد ہم ایک ایسا زندان بنانے کے بارے میں سوچ رہے ہیں کہ جس میں آپ کو ڈال دیں، تو وہ ایک تصور آتا ہے ارے یہ زندان یہاں پر موجود ہے۔ جیسے قبر کو دیکھ کر کیا ہوتا ہے، کیوں کہا جاتا ہے کہ اپنی قبر جو ہے اپنی زندگی میں تیار کروں، ایک انسان جو کوشس ہو جاتا ہے اس کے بارے میں، تو اس کا بہرحال ایک امپیکٹ جو ہے وہ انسان کے کردار پر، اس کے افعال پر پڑتا ہے۔ تو قرآن مجید کے اندر یہ چیز آئی ہے، او عدت للمتقین، کہ ہم نے جنت کو بنایا ہے صاحبان تقویٰ کے لیے، آلریڈی بنا چکے ہیں۔ ہاں یہ ضرور ہے اس کے اندر کہ اس کی کنسٹرکشن ود ان، ایک وہ اس کی باؤنڈریز بنا دی ہیں، اور ایک یہ ہے کہ اس کے اندر جو چیزیں بنانی تھی وہ بھی بنا دی ہیں، تو وہ جنت بنی ہوئی ہے، پلاٹ آپ کا ہے اور بلڈ آپ نے کرنا ہے۔ یہ وہ اس حدیث کا تقاضا بھی ہے کہ جس کے اندر پیغمبر اکرم صلی اللہ علیہ وآلہ وسلم نے آیت بھی انہوں نے کوٹ کی ہے کہ لقد رآ نزلتاً اخرى، کہ پرور انہوں نے اس کو دیکھا تھا ایک اور مقام پر، عند سدرۃ المنتہا، سدرۃ المنتہا کے پاس، اندہا جنت المعوی، جس کے قریب جنت المعوی ہے۔ تو ایک تو اس سے استدلال یہ کیا گیا کہ جنت کو پیغمبر اکرم نے دیکھا تھا معراج کے موقع پر، تو وہ جنت تھی تو دیکھا تھا، جنت تھی تو پیغمبر اکرم نے دیکھا تھا۔ دوسرا اس کے اندر یہ تھا کہ پیغمبر اکرم نے یہ دیکھا کہ وہاں پر فرشتے جو ہیں وہ کام کرتے کرتے رک جاتے ہیں، کام کر رہے ہیں اور رک جاتے ہیں، ईंटें लगा रहे हैं और रुक गए, थोड़ी देर के लिए बैठ गए। तो हम आमतौर पर मजलिस के अंदर तो उसको बड़ा खोल कर बयान करते हैं कि मुसन अगर आप कभी देखें किसी कारखाने के अंदर कुछ मज़दूर काम कर रहे हैं और वो रुक जाएं, तो क्या रीज़न आपको समझ में आता है कि या तो उनकी वेजेस कम है, स्ट्राइक पर चले गए, या उनका लंच टाइम हो गया, या वो थक गए हैं। इनमें से कोई पॉसिबिलिटी फरिश्तों के केस में नहीं हो सकती, ना उनको भूख लगती है कि लंच टाइम की ज़रूरत हो, ना उनको थकन होती है कि रेस्ट आर की ज़रूरत हो, ना ही उनकी वेजेस का इश्यू है कि वो स्ट्राइक पर चले गए हों। तो फिर उन्होंने काम क्यों रोक दिया? एग्जैक्टली, रॉ मटेरियल जो था वो ख़त्म हो गया। वो रॉ मटेरियल जो है वो इस दुनिया से जाता है। इस दुनिया से कोई नेकी करे तो रॉ मटेरियल हो, तो जन्नत प्लॉट की सूरत में बिल्ड आपने करनी, मजदूर काम करने के लिए फरिश्ते तैयार हैं। इट्स अप टू यू कि आप कितना वहाँ पर मटेरियल भिजवाते हैं। इसी तरीके से जहन्नम के बारे में कि वत्तकुन नारल्लती उइद्दत लिल काफिरीन, और उस आग से बचो जो काफिरीन के लिए मुहैया की गई है, यानी ऑलरेडी मुहैया की जा चुकी है। इसके बावजूद जहन्नम, जन्नत और जहन्नम की जगह हमारे लिए पूरी तरह वाज़े नहीं है। लिखा सही लिखा है इन्होंने, सिर्फ चंद आयात से ये इशारा मिलता है कि जन्नत ऊपर वाले हिस्से में वाक़ है। और फिर समाए रिस्कुकुम वमा तू अदून, और आसमान में तुम्हारा रिस्क है और जिन बातों का तुमसे वादा किया गया है वो सब कुछ मौजूद है। फेयर एनफ। आम तौर पर जो जन्नत और जहन्नम है उसको समझाने के लिए जो उलमा इल्म कलाम के अंदर मिसाल देते हैं वो शिकम मादर की है। वो कहते हैं कि अगर आप शिकम मादर से उस बच्चे को हॉटलाइन पर ले लें, फर्जी फर्जी, और आप इस दुनिया को उसे एक्सप्लेन करें, तो विल यू बी इन पोजीशन टू एक्सप्लेन? अगर वो आपसे बात करे और आप कहें कि मियाँ तुम्हें मालूम है तुम्हें कहाँ के लिए तैयार किया जा रहा है, वो कहेगा कहाँ के लिए तैयार किया जा रहा है? दुनिया के लिए। वो दुनिया क्या है? अगर वो आपसे सवाल करे दुनिया क्या है और आप उसको एक्सप्लेन करना चाहते हैं, तो हाउ वुड यू एक्सप्लेन? इसलिए कि मंतिक के अंदर एक बात कहते हैं जो बहुत अच्छी है कि मुअर्रिफ को मुअर्रफ से आरफ होना चाहिए। जिससे आप तारुफ करवा रहे हैं, जिसका तारुफ करवा रहे हैं, उसके मुकाबले में जिससे आप तारुफ करवा रहे हैं उसे आरफ होना चाहिए। यानी अगर मैं आपको अपने घर तक एड्रेस समझाना चाहता हूँ और आपने नहीं देखा हुआ, तो फिर आप नहीं पहुँच पाएंगे। अगर मैं एक्सप्लेन करना चाहता हूँ तो मेरे लिए ज़रूरी है कि मैं आपको बताऊँ कुछ निशानियाँ जिनसे आप वेल इंट्रोड्यूस्ड हों, वेल एक्वेंटेड हों, वेल इन्फॉर्म्ड हों। कि मैं ये कहूँ कि आप अगर आ रहे हैं डिफेंस से मेरे घर तक और आपने मेरा घर नहीं देखा, तो आजकल तो बहुत ईजी है ना, लोकेशन भेजिए व्हाट्सएप के ऊपर, अल्लाह अल्लाह खैर सल। हाँ जी, लेकिन अगर वो नहीं है, मैं आपको एक्सप्लेन करना चाहता हूँ, क्या कहूँ? कायद आज़म का मज़ार आपने देखा है? अब अगर आप कहें कि मैंने कायदे आज़म का मज़ार भी नहीं देखा है, तो फिनिश्ड, फिर हमको और कहीं पीछे जाना पड़ेगा, ताकि कोई ऐसी निशानी आपके लिए वाज़े हो सके कि जहाँ आप पहुँच सकते हैं, फिर वहाँ से मैं आपको बताऊँ कि यहाँ से फिर यूँ आ जाइएगा, फिर यूँ आ जाइएगा। आप कहें कि हाँ मैंने कायदे आज़म का मज़ार देखा है, तो फिर मैं कहूँगा कि वही नुमाइश चौरंगी है, वहाँ से आप लेफ़्ट पर मुड़िएगा, नश्तर पार्क आएगा। नश्तर पार्क आपने देखा है? जी हाँ देखा है। अब नश्तर पार्क के साथ तो अब आप घर तक आ सकते हैं। तो मुअर्रिफ को मुअर्रफ से आरफ होना चाहिए। अगर आप उस बच्चे को कि जो शिकम मादर में है, अगर एक्सप्लेन करना चाहते हैं कि दुनिया क्या है, तो जो उसको पता है वहाँ से आप शुरू करेंगे। उसको क्या पता है? वो शिकम मादर ही को पूरी दुनिया समझता है, वो उसी को जो वो देख रहा है उसी को वो सब कुछ समझता है। अब अगर आप उसको ये एक्सप्लेन करना चाहते हैं कि इस दुनिया के अंदर बहुत बड़ी ज़मीन है, तो आप उसको कैसे बताएंगे? वो वहाँ पर जो ज़मीन देख रहा है वो बहुत छोटी सी है, उसके ज़रिए आपको समझाना है कि ये ज़मीन क्या है। आप उसको कहेंगे तुम वहाँ पर देख रहे हो कुछ है जहाँ पर तुम झूल रहे हो, इधर से उधर हो रहे हो, तो वो जो जगह है ना नीचे तुमको नज़र आती है, वैसी एक बहुत बड़ी होती है, उसको ज़मीन कहते हैं। क्यों मियाँ, समझ में आ गया? वो कहेगा हाँ समझ में आ गया। तो आप इधर हंसना शुरू कर देंगे कि बोल रहे हैं मुझे समझ में आ गया, आप उसको कहें यहाँ पर बहुत बड़े बड़े समंदर हैं, दरियाएँ हैं, तो वो कहे समंदर क्या होता है? अब वो जो फ्लूइड जिसके अंदर वो तैर रहा है, आप उसके ज़रिए से उसको एक्सप्लेन कर रहे हैं कि ये जिस तरीके से होता है ना, वैसा बहुत जब बड़ा होता है तो समंदर होता है। समझ में आ गया? वो क्या क्या समझ में आ गया? तो यू विल स्टार्ट लाफिंग। अगर आपसे वो हॉटलाइन पर है तो आप हंसना शुरू कर दें, वो क्या बोलता है, वो ये वहाँ पर बोलता है कि इसको समझ में आ गया समंदर क्या है। आपको कहे इतना बड़ा यहाँ पर आसमान है, तो आसमान क्या होता है कि तुम ऊपर देखो क्या नज़र आता है, माँ के पेट की छत उसको नज़र आ रही है। आप उसके ज़रिए से कह कि ऐसी जो बहुत एक बड़ी होती है, बहुत ही बड़ी होती है, उसको आसमान कहना। तो समझ में आ गया? क्या समझ में आ गया? तो जिस तरीके से उसका ये कहना कि समझ में आ गया यहाँ पर आपको हंसाता है, हमारा ये कहना कि हमको जन्नत और जहन्नम समझ में आ गया फरिश्तों को हंसाता है, हंसाता होगा। वी डोंट नो एनीथिंग, हमें कुछ नहीं पता है, वो जब जाएंगे तब पता चलेगा। अन्नास व नियामुन, लोग सो रहे हैं, मौला का जुमला है, कमाल का जुमला है, जब मरेंगे तब जागेंगे। इस वक्त जबकि जाग रहे हैं सो रहे हैं, जब मरेंगे तो असल में तो लग रहा होगा कि सो गए मगर तब वो जाग रहे होंगे। वो आखिर दावाना, नहीं आखिर दावाना तो नहीं, अभी थोड़ी देर के बाद सेकंड सेशन में इंशाल्लाह मैं वो ज़्यादा सवाल जवाब होंगे, बात तो खत्म कंप्लीट हो चुकी है। बिस्मिल्लाहिर्रहमानिर्रहीम, अल्हम्दुलिल्लाह वस्सलातु वस्सलामु अला अहलिहा अम्मा बाद। फरमाइए, हमें तो अब कुछ नहीं कहना, आप लोगों को कुछ कहना है तो फरमाइए। इरशाद, ये दूसरी बात आपने कही वो तो ठीक है, पहली बात मैं नहीं समझ पाया क्या। छुपा देंगे के बुराई में तब्दील ना भी करें तो बहरहाल उनको नल एंड वाइट तो कर देंगे। ये तो हफ्ते अमल की जो बहस थी वो यही थी, बिल्कुल ऐसा। हर बुराई का ऐसा नहीं मामला है, मिसाल के तो खुदा ना करे अगर एक इंसान है वो रोज़ा नहीं रखता तो उससे ऐसा नहीं है कि उसकी नमाज जो है वो भी वेटेज लूज़ कर जाएगी या उसका कोई सवाब नहीं होगा, ऐसा नहीं है। शेर जो है वो बिल्कुल, वो तो खुद कुछ बंदमा का है ना जी, एक उसके नतीजे में हो सकता है जी। हाँ नहीं, हर गुनाह कबीरा का भी ये मामला नहीं, नहीं नहीं। मैं तो यहाँ तक आपसे ऐसा कर रहा हूँ कि फ़र्ज़ कीजिए एक इंसान है वो नमाज़ नहीं पढ़ता, इनकार नहीं कर रहा लेकिन नमाज़ नहीं पढ़ता और रोज़ा रखता है, तो हम ये नहीं कह सकते कि रोज़ा जो है उसका बिल्कुल ही कोई फ़ायदा नहीं होगा। रोज़ा का फ़ायदा तो है, कम से कम इतना तो है कि उसको रोज़ा ना रखने का गुनाह तो नहीं मिलेगा। हाँ, ये ज़रूर है कि रोज़े की कबूलियत जो है उसके अंदर एक इशू आ जाएगा, लेकिन यह है कि रोज़ा न रखने का उसे अजाब दिया जाए ऐसा नहीं होता। तो ये जो बड़े वेरिएबल्स बहुत ज़्यादा हैं इसके अंदर, बहुत ज़्यादा हम जजमेंटल भी शायद ना हो पाएँ, ये फ़ैसला फिर आखिर में खुदा ही ने करना है कि किसका क्या मामला है। वो मोटी मोटी बातें हैं कि शिर्क अगर किसी ने किया तो वो तो ज़ाया हो जाएगा जी। यानी मैं आपका सवाल नहीं समझ पाया। नहीं किया था, ज़ाहिर है कि बग़ैर नीयत के तो कोई मतलब नहीं है। नीयत तो उसके इरादे का नाम है ना, उसका ये कहना جو کچھ بتا رہا ہے اس کے خوب سے باطن ہی کی تو نشاندہی کر رہا ہے. خوب سے باطن یعنی باطن کا خبیث ہونا. جب ہم کہتے ہیں کہ مثلا ایک انسان ہے وہ جانتے بوجھتے ایک برا کام کرتا ہے تو اس کے پیچھے محرک کیا ہے, اس کے ڈرائیونگ فورس کیا ہے, وہ یہ کام کیوں کر رہا ہے؟ اس لیے کہ اس کے اندر جو ہے وہ خبث موجود ہے, وہ نجاست جو ہے وہ اس کے اندر موجود ہے. یہی اس کی جو باطنی خباثت ہے وہ اس عمل بد کی صورت میں ظاہر ہوتی ہے. اگر اتفاقی وہ کام نہ ہو, انٹینشنل کام کہتے ہی اس کو ہیں کہ جس میں پیچھے نیت موجود ہے. اگر آپ دیکھیں تو ابلیس کا جو انداز ہے وہ خدا کی عدالت پر اعتراض ہے. خدا کی عدالت پر اس نے اعتراض کیا کہ تو نے اس کو مجھ پر ترجیح دے دی جبکہ میں اس سے بہتر ہوں. تو ان پرنسپل تو صحیح بات ہے, جو بہتر ہے اس کو ترجیح ملنی چاہیے, مگر تو بہتر ہے, یہ کوشچن مارک ہے نا. خدا کا ڈائگنوسس یہ ہے, خدا کا فیصلہ یہ ہے کہ یہ بہتر نہیں ہے. اس کا کہنا ہے کہ تو یہ غلط فیصلہ کر رہا, تو نے جو اس کو مجھ پر ترجیح دی ہے یہ ظلم. پروردگار عالم نے اس کو عین عدل جانا ہے, یہ بالکل صحیح ہے. جو پروردگار عالم نے اس کے لیے جو لفظ استعمال کیا نا, اس کے باطن کو اور ایکسپلین کرنے کے لیے, وہ ہے ابا واستکبر وکانا من الکافرین. کہ ابا, اس نے انکار کیا, واستکبر, اس نے ایروگنس سے کام لیا, تکبر سے کام لیا, وکانا من الکافرین, اور کافروں میں سے ہو گیا. تو باطن جو ہے وہ تو بہرحال, یعنی کوئی بھی ایسا عمل جو انٹینشنل نہ ہو اس پہ کیا مواخذہ ہو سکتا ہے, جس پر نیت ہی نہ ہو. کوئی غلطی ہو سکتی ہے, لیکن یہ کہ مثلا ایک جو اگر آپ کو یاد ہو میں نے کہا تھا کہ میں اپنے ارادے سے اس ڈسٹر کو اٹھاؤں, یہ میرا ارادہ ہے جس کے بعد میں نے اس کو اٹھایا ہے, اس پر میرا اختیار ہے. لیکن اگر ایک انسان ہے پارکنسنز کا مریض ہے, راشا اس کے ہاتھ میں ہے, یوں ہل رہا ہے, اب اگر آپ اسے کہ یہ تمہارا ہاتھ ہو یا ہاتھ ہلانا بند کرو, تو وہ کہے گا بھائی میں تھوڑی ہلا رہا ہوں, یہ ہل رہا ہے, اس پر میرا اختیار نہیں ہے, یہ ہل رہا ہے, ہل رہا ہے, اختیار نہیں. لیکن اگر وہ ہل نہیں رہا ہے, یہ باقاعدہ ہلا رہا ہے, جیسے یہ جملہ یہ آتا ہے نا, ہلا رہا ہے, اس کا مطلب یہ ہے کہ پیچھے ایک انٹینشن موجود ہے. وہ کھڑا تھا, اس کا پیر پھسلا اور گر گیا چھت سے اور نیچے اور مر گیا, اور ایک یہ ہے کہ اوپر گیا اور چھلانگ لگائی اور مر گیا. پہلے والے فیل کو آپ خودکشی نہیں کہتے, دوسرے والے فیل کو آپ خودکشی کہتے ہیں. فرق تو ہے نا, نیت ہی کا فرق ہے. پھسل گیا, کھڑا تھا, اس کا ارادہ نہیں تھا, پھسل گیا اور گر گیا. اور دوسرا جو تھا وہ گیا باقاعدہ انٹینشنلی وہاں پر اور اس نے چھلانگ لگا دی. یہ بندوق صاف کر رہا تھا, گولی چل گئی, لگی کسی کو, وہ مر گیا. ایک یہ کہ اسے نشانہ لیا ٹھک اور مار گیا. پہلے والے کو ہم کہیں گے قتل خطا, اس کو کہیں گے قتل عمد. قتل خطا خطا ان, اور یہ ہے قتل عمد کہ جانتے بوجھتے اس نے شوٹ کیا ہے. فرق تو ہے اس کے اندر. تو کتنا اچھا ہوتا وہ بول دیتا کہ اے پروردگار, جب خدا نے یہ کہا کہ ماں من آکا, اے ابلیس تجھے کس نے روکا سجدہ کرنے سے, تو اس کا تو بڑا آسان سا جواب تھا. وہ کہتا ہے اے پروردگار آئی ایم سوری, مجھے تو نہیں پتا تھا مجھے خطاب کیا گیا ہے, میں تو یہ سمجھ رہا تھا کہ فرشتوں سے بات ہو رہی ہے. ایم آئی آلسو انکلوڈیڈ؟ اوکے ابھی کرتا ہوں. تو جواب یہ ہونا چاہیے تھا نا, فرشتہ وہاں پر موجود تھا, وہاں پر موجود تھا, اور اس کا موجود ہونا یہ خود ایک قرینہ تھا. جیسے ابھی تھوڑی دیر پہلے ہم نہیں کہہ رہے تھے کہ ایک لفظ ہے, جب آپ اس کسی کانٹیکسٹ میں اس کو استعمال کر رہے ہوتے ہیں تو وہ کانٹیکسٹ بہت زیادہ ہیلپ کرتا ہے اس کی میننگ کو اسٹیبلش کرنے میں. اگر فرشتوں کے درمیان ابلیس موجود ہے اور پروردگار عالم نے فرشتگان سے خطاب کیا ہے, تو ابلیس کانٹیکسچولی اس کے اندر شامل ہے, ورنہ وہی والی بات تھی کہ اس کو یہ کہنا چاہیے تھا مجھے تو پتہ ہی نہیں تھا کہ میں بھی شامل ہوں, اب کر لیتا ہوں. اس نے یہ نہیں کہا. یعنی یہ جو ہم کہتے ہیں, یہ تو بات ابلیس نے بھی نہیں کی نا. ابلیس نے یہ نہیں کہا تھا کہ مجھے نہیں پتا تھا, وہ کہتے نہیں یہ تو مجھے پتا ہے کہ مجھ سے بھی کہا تھا, بٹ آئی ایم ناٹ گوئنگ ٹو ڈو دس. فرق ہے دونوں کے درمیان. ٹھیک ہے جی. بھی دیا بیٹا, امتحان اسی کا نام ہے. جو امتحان صحیح معنوں میں اگر آپ دیکھیں نا, غیب, میں تو یہی آسرس کیا کہ اس کے ذریعے سے ایک سائیکولوجیکل امپیکٹ کریٹ کیا گیا. कि भाई है इस वक्त भी मौजूद है, दिखा दें, दिखा दें तो फिर वो गैब नहीं है, अगर दिखा दें तो फिर वो गैब नहीं है, फिर वो शहूद है। इम्तिहान जो दीन का है ना, मेटाफिज़िक्स के साथ जो ताल्लुक है, ये बेस है। ज़ालिकल किताबो ला रैब फी हुदन लिल मुत्तकीन अल्लज़ीना युमिनूना बिल गैब। आप मुझे बताइए ना कि अगर ऐसा हो क्या चीज, अल्लाह सच्चा है बेशक, क्या चीज, हाँ हाँ, लेकिन ये सब भी तो गैब से ही ताल्लुक है ना, बेशक। अच्छा आप देखिए इसके अंदर आम तो ये अगर आपको याद हो, हमने डिस्कस भी किया था इसको, मगर रिवीजन है, कोई हर्ज नहीं है रिवाइज होने में। अगर एक शख्स झूठ बोले, ठीक है जी, रोजा ना रखे, नमाज ना पढ़े, ठीक है, हो ये कि अगर फजर की नमाज उसने छोड़ दी तो उसकी उंगली की एक पोर कट जाएगी, ठीक है जी। भाई आपसे किसी ने मुलाकात की, हेलो क्या हाल चाल है, खैरियत से, अरे खैरियत पट्टी कैसी है यार, वो आज फजर की नमाज़ पढ़ना भूल गया था तो उसका नतीजा निकला, जब जागा हूँ तो मेरी एक उंगली जो है कटी हुई थी, उंगली की एक पोर जो थी वो कटी हुई, बहुत दर्द हो रहा है। तो अब क्या प्रोग्राम है, दूसरी पोर भी कटवाओगे क्या, नहीं नहीं भाई कल से तो नमाज़ पढ़ रहा हूँ, यही होगा ना। अच्छा दूसरे दिन भी वो ना पढ़े और दूसरी पोर कट जाए, फिर तीसरे दिन भी नमाज ना पढ़े और पूरी उंगली ख़त्म हो जाए, फिर चौथे दिन नमाज ना पढ़े, ये कब तक वो बर्दाश्त करेगा। अ टाइम वुड कम के जब उससे बड़ा पक्का नमाजी आपको कोई भी नज़र नहीं आएगा, ठीक है जी, ऐसा है या नहीं है, ऑनेस्टली मुझे। अच्छा दूसरा ले लीजिए अदर वे राउंड, कि एक इंसान है वो फजर की नमाज़ पढ़े और तकिए के पास जाकर देखे तो $100 वहाँ पर पड़े हों, ज़ोर असर की नमाज़ पढ़े और फिर जाके देखे तो वहाँ पर $200 पड़े हों, फिर मगरिब इशा की नमाज़ पढ़े, अरे आप इत्मीनान रखिए, फिर तो आप देखिए कि नमाज इससे पक्के नमाजी कोई होंगे ही नहीं उसके अंदर सारे के सारे। केस क्या है, अगर यहीं पर फौरन सज़ा फौरन जज़ा, बिलीव में इम्तिहान ख़त्म हो जाएगा, या इम्तिहान की वो सीरियसनेस इस्टेब्लिश नहीं होगी। ये तो केस ये है कि आपको ज़िंदगी दी है मोहलत के उन्वान से, ये डिज़ाइन है, और उस मोहलत के बाद हिसाब किताब जज़ा और सज़ा, जिसके नतीजे में पता चलता है कि किसने अपने ईमान को बिलगैब इस्टेब्लिश किया। इन नमा तुनज़िरो माने तबअ ज़िक्रा व खशिया रहमाना बिलगैब, पूरी ब्यूटी यही है। अगर आप देखें ना, अभी बराबर है, आप इनको डराएं ना डराएं, ये ईमान लाने वाले नहीं है, फॉर व्हाट गुड रीज़न, इनको फ़ौरन चाहिए, फ़ौरन, तो देन देर इज़ नो एग्जामिनेशन, देन देर इज़ नो असेसमेंट, कुछ भी नहीं, फिर तो बात ही ख़त्म है। इशू सारा ये है कि तुम दुनिया को देखो, आप कुरान की आयतों के ऊपर गौर करें, वाकन बराबर है, आप इनको डराएं ना डराएं, ईमान लाने वाले नहीं है, ये लॉस्ट केसेस हो गए। इन नमा आप तो बस ये सिर्फ और सिर्फ इन नमा कलमा हसर के साथ तुन ज़ीरो उसको डरा सकते हैं, माने तबा ज़िक्रा जो नसीहत का इत्तबा करने के लिए तैयार हो, व खशियर रहमाना बिलगैब उसके दिल में खौफ हो, किसका, रहमान का खौफ हो, बिलगैब तीन चीज़ें, खौफ हो इसका, इस तरह उस खुदा का जो रहमान है, यानी ऐसा नहीं है कि तुम्हारे साथ उसका कोई ताल्लुक नहीं है, वो रहमान है, अभी भी तुम उसकी रहमत को एंजॉय कर रहे हो, ये सब नेमतें जितनी भी हैं तुम्हारे पास, माँ बाप, आँख कान नाक मुँह, ये सब कुछ, गल्ला रोटी गिजा पानी घर, ये सब कुछ वो रहमान है, उसने बहुत कुछ दिया है तुम्हें। देन देयर इज एन एग्जामिनेशन, यू आर नॉट एट जीरो, स्क्रैच से शुरू नहीं हो रहा है मामला, आपके पास है बहुत कुछ है, उसकी रहमत को आप इंजॉय कर रहे हैं, मैं इंजॉय कर रहा हूँ। अब उसके बाद खुदा कहता है कि इस रहमत को इंजॉय करते हुए इस तक पहुँचो कि कौन है जो दे रहा है, वो रहमान है, वो मोहब्बत करता है, वो जब दे रहा है आगे भी देना चाहता है, उसके लिए इम्तिहान ले रहा है। वो जो आगे देगा वो अभी नहीं दिखाएगा, जो दे चुका है वो तुम देख रहे हो, जो आगे देगा वो भी नहीं दिखा रहा। अब उस पर ईमान लाओ, उस रहमान पर कि जिससे तुम्हारा ताल्लुक है, उस पर ईमान लाओ, दिखता नहीं है बिलगैब ईमान लाओ, जन्नत है जहन्नम है बिलगैब ईमान लाओ, सोचो कि जो इतना मेहरबान है वो अगर हमारे खिलाफ हो गया तो क्या होगा, ये है खौफ। वो माँ जो मोहब्बत करने वाली है वही अगर खिलाफ हो गई तो क्या होगा, दिस इज समथिंग यानी वेरी 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 डिफिकल्ट टू इमेजिन। लेकिन आदमी सोचे यार वो जो माँ है वो जिस तरह कैरी कर करके मुझे परवान चढ़ाए, वही अगर मेरे खिलाफ हो गए तो मेरा क्या बनेगा। बिल्कुल इसी तरह से माँ से भी आगे, बहुत आगे, बहुत आगे, बहुत आगे खुदा रहमान, वो रहमान जो इतना रहमत वाला कॉन्टैक्ट मुझसे रखता है, वो मेरे खिलाफ हो गया तो क्या होगा, ये है बिलगैब वो खौफ, ये है इम्तिहान। यू आर एब्सोल्युटली राइट, अगर अभी आ जाए तो इम्पैक्ट तो ज़बरदस्त होगा, इम्तिहान ख़त्म हो जाएगा, फिर इम्तिहान नहीं है, फिर तो ठीक है, फिर तो आप इख्तियार कहाँ रहा आपका, इख्तियार जो लिमिटेड था, जो इम्तिहान की बुनियादी शर्त थी। अगर मैं आपको ये दूँ कैच करें और कहूँ कि ये दो दिन के लिए आपके पास है, जो बनाना चाहें बनाए, ये इम्तिहान, मैं आपसे कहूँ ये बनाओ बनाओ बनाओ, ये इम्तिहान तो नहीं हुआ, इम्तिहान तो ना हुआ, ये तो फोर्सफुली गन पॉइंट के ऊपर आपको मैंने मजबूर कर दिया, इम्तिहान ये है डू इट, कब तक बना लेना, ये है इसकी मुद्दत, इसमें क्या करना, मैं कुछ भी नहीं करूँगा, जाइए आप, समझ में आ गया, कुछ समझ में नहीं आया तो पूछिए, नहीं समझ में आया पूछिए, समझ में आ गया गो एंड डू इट, क्या टाइम पीरियड है, क्या आपने लिमिट्स मेरे लिए क्या रखी हैं, ये रखी है, इस लिमिट में मैं आपसे कुछ नहीं पूछूंगा, तुमको कुछ समझना हो तो फ़ोन कर लेना, आपने मुझे फ़ोन किया मैंने आपको बता दिया, आपने फ़ोन नहीं किया मैंने नहीं बताया, खुद से मैंने फ़ोन कर लिया, कुछ पूछना तो नहीं, कुछ पूछना तो नहीं, कुछ पूछना तो नहीं, लेकिन मैं आपको फोर्स नहीं करूँगा, जैसे ही मैंने आपको फोर्स किया मैं आपको रिमाइंडर दूंगा, लेकिन जब तक आपकी मोहलत बाकी है मैं आपको फोर्स नहीं करूँगा। अगर मैं फोर्स करता हूँ वो स्पिरिट ऑफ इम्तिहान के खिलाफ है, इख्तियार का सल्ब कर लेना। कभी कभी कुछ ट्रेलर्स होते हैं वो दिए जाते हैं, एक फीलर एक ट्रेलर वो दिया जाता है, वो परवरदिगार की तरफ से भी आ जाता है, वो आ जाता है परवरदिगार की तरफ से भी, इस दुनिया में नहीं आता ट्रेलर, ट्रेलर तो आते हैं, बरकतें भी आती हैं थोड़ी बहुत, कहीं कहीं झटके भी दिए जाते हैं, मगर वो जो आप फाइनल जिसको रिवॉर्ड कहते हैं, फाइनल जिसको पनिशमेंट कहते हैं, वो सब का सब गैब के साथ था। वाजे हुई बात आपको, इरशाद कौन होंगे, जमीन भी होगी, हाँ यौम एजिन तो हद दिसो अखबार रहा बे अन रब का वहाल रहा, ये खुद सूरह ज़िलज़ाल के अंदर आया ना, इज़ा ज़ुलज़िलत अल-अर्ज़ु ज़िलज़ालहा व अख़रजत अल-अर्ज़ु अस्क़ालहा व क़ाला अल-इंसानु मा लहा, जब ज़मीन को झटका दिया जाएगा ज़लज़ला आएगा, और अख़रजत अल-अर्ज़ु अस्क़ालहा वो अपने जितने भी बोझ हैं उसको निकाल कर बाहर फेंक देगी, योम एजिन तो हद सो अखबार रहा वो अपने अखबार बयान करेगी, बैन रब का ओहाल रहा इसलिए कि उसके तेरे रब ने उस पर ये वही की होगी। ठीक है जी, तो अब अगर ज़मीन के ऊपर ये सारी चीज़ें हुई हैं और ज़मीन इस बात की गवाही दे तो उसमें वो चीज़ क्या है जो आपको समझ में नहीं आ रही, मैं नहीं समझ पा रहा। मसलन अगर ज़मीन को ज़बान मिल जाए और वो बोलने लगे कि मुझ पर इस शख्स ने नमाज़ पढ़ी थी, मुझ पर इस शख्स ने आज़ादारी की थी, मुझ पर इस शख्स ने ये नेक अमल अंजाम दिया था, मुझ पर इस शख्स ने ये बुरा अमल अंजाम दिया था, व्हाट्स रॉन्ग इन इट, ये एक ख़बर का बयान करना ही तो है, इजहार कुदरत परवरदिगार है, ये उससे ज़्यादा अजीब तो नहीं हो सकता कि इंसान के अपने आज़ा व जवारे उसके खिलाफ़ बोलना शुरू हो जाए, الیوم نختم على افواههم وتكلمنا ايديهم وتشهد ارجلهم بما كانوا يكسبون, کہ آج کے دن ہم ان کے منہ پر مہر لگا دیں گے اور ان کے ہاتھ بولیں گے, ان کے پیر گواہی دیں گے جو کام وہ کیا کرتے تھے. یہ تو اظہار قدرت پروردگار ہے. جی بھی یہ تو ڈس آرڈر ہے نا بیوی. نہیں, اس لیے کہ وہاں پر یہ نہیں ہے کہ تمہیں لگے گا کہ زلزلہ آ گیا, وہاں پر یہ کہ زلزلہ آ جائے گا. ایک ہے کسی چیز کو اس طرح سے فیل کرنا جبکہ وہ ایگزسٹ نہیں کرتی, یہ تو ڈس آرڈر ہے, یہ تو بیماری ہے. لیکن یہ کہ ایک ہے اس چیز کا حقیقت میں اسی طریقے سے ہونا, ان دو چیزوں میں فرق ہے. آپ جانتے ہیں کہ بہت ساری بیماریاں ایسی ہیں کہ جس کے اندر ایک انسان سمجھنے لگتا ہے کہ ایسا ہو گیا, یہ وہم ہے, اس کا تعلق سپرسٹیشن کے ساتھ ہے, الوجن کے ساتھ ہے, توہم ہے, وہم ہے, وہ یوں سمجھ رہا ہے کہ ایسا ہو رہا ہے. یہ تو اگر آپ دیکھیں تو خود جو دین کے منکر ہیں ان کا دیندار افراد کے بارے میں ایک بہت بڑا اعتراض ہے. وہ کہتے ہیں یہ جو غیب غیب کی آپ نے کہانیاں لگائی ہوئی ہیں یہ سب کا سب بکواس ہے, کچھ بھی نہیں, سب آپ کا وہم ہے, ہے کچھ بھی نہیں, مان رہے ہیں آپ, خدا ہے کدھر ہے, ہوتا تو نظر آتا, قیامت ہے کدھر ہے, جنت ہے کدھر ہے, جہنم ہے کدھر ہے, وہ کدھر, یہ اسی طرح سے وہ کہتے استہزاء موکری, کدھر ہے کدھر ہے کدھر ہے, ہوتا تو نظر آتا. اور اسی کے لیے پروردگار نے کہا کہ اگر آپ غیب کے اوپر ایمان نہیں رکھنا چاہتے دس بک از ناٹ فار یو. اگر آپ سمجھتے ہیں کہ سب کا سب اسی دنیا کی چار دیواری کے اندر آ چکا ہے, اسی گلوب پر ہے, اسی یونیورس کے اندر ہے, اس سے باہر کچھ بھی نہیں ہے, دا بک از ناٹ فار یو. قرآن مجید آپ کو فائدہ نہیں دے گا, یہاں تک تو آپ کو خود پہنچنا ہے کہ خود سے سوال کرو کہ واقعی بس اتنا ہی ہے یا اس کے آگے بھی کچھ ہے. اگر جواب یہ ملے کہ آگے بھی کچھ ہے تو بات کرنا. اگر آپ کو یاد ہو ایک دفعہ ہم نے شاید انہی سیشنز میں کہیں ڈسکس کیا تھا کہ جو دین فطرت, فطرت میں اجمال ہے, ہدایت میں تفصیل ہے, تو فطرت میں جو اجمال ہے, اجمال کا مطلب ہوتا ہے ویگ ایک پکچر ہے, ہم کہتے ہیں اسلام دین فطرت, تو اسلام دین فطرت ہے, فطرت کے اندر انسان میں یہ رکھا گیا, ان بلٹ ہے کہ وہ یہ مانتا ہے کہ نہیں معاملہ اس دنیا سے آگے کا ہے. اب اس اجمال کی سیٹسفیکشن کے لیے ہی نیڈز گائیڈنس کہ معصوم آ کر بتائیں, وہ تھوڑا بہت, پورا تو نہیں سمجھ میں آئے گا, تھوڑا بہت سمجھ میں آئے گا کیا ہے. اگر وہ گائیڈنس نہیں ملی تو ہے ان بلٹ پرورژن ہو جائے گا, انحراف آئے گا, پھر بہت سے وہم کو وہ حقیقت سمجھنے لگے گا, یہ جن بابا ادھر بیٹھا ہوا ہے, درخت کے اوپر بیٹھا ہوا ہے, یہ کر دے گا وہ کر دے گا, یہ کیا ہے. اگر آپ دیکھیں یہ میرے خلاف یہ کر رہا ہے, کدھر کر رہا ہے, کون کر رہا ہے, کیا کون نہیں کر رہا ہے, یہ کیا ہے. یہ وہی جو فطری طور پر اندر تھا کہ نہیں معاملہ یہاں تک محدود نہیں ہے, اس سے آگے ہے. اگر آپ نے اس کو پراپر شیپ نہیں دیا تو آپ وہم کا شکار ہو جائیں گے. تو یہ بت جو ہے نا یہ بہت کچھ کر سکتا ہے, ابھی کچھ نہیں کر سکتا, اس کو کیوں توڑنا ضروری ہے, یعنی ٹرائی ٹو انڈرسٹینڈ اس کو توڑنا کیوں ضروری ہے, اس لیے کہ وہ انسان کے اندر وہم ایجاد کر رہا ہے. ایز اے ریزلٹ جو انسان کی فطرت میں غیب پر ایمان موجود ہے وہ ڈسٹرب ہو رہا ہے, وہ ڈسٹرشن کا شکار ہو رہا ہے. اگر بھوک لگی ہے تو کیا کھائیں گے, کھانا, مٹی تو نہیں کھائیں گے. لیکن اگر ایک بچہ ہے اس کو آپ کھانا نہیں دیں گے تو کیا ملے گا اس کو, بھوک تو ہے. اب یہاں پر پرورژن آئے گا, اس پرورژن کے نتیجے میں, اس انحراف کے نتیجے میں وہ بھوک کو محسوس کر رہا ہے, بھوک ہے, کھانا نہیں مل رہا, وہ مٹی کھائے گا, کیچڑ کھائے گا, غلاظت کھائے گا, پاخانہ کھا لے گا, فار واٹ گڈ ریزن, بھوک ہے اس کے اندر. اگر بھوک نہ ہوتی تو یہ سارے کام وہ نہ کرتا, مگر اس بھوک کو سیٹسفائی کرنے کے لیے جب صحیح چیز نہیں ملے گی تو وہ غلط چیز کی طرف چلا جائے گا. انسان کی فطرت میں ہے کہ غیب ہے, معاملہ دنیا تک محدود نہیں ہے. اگر آپ اس کو توحید کی طرف لے گئے, اگر آپ اس کو ہدایت کی طرف لے گئے تو اس کو راستہ مل جائے گا, اگر نہیں لے گئے تو بتوں کی طرف جائے گا, وہ جن بابا, یہ بابا, وہ بابا, اسے بھی ہوگا پیر بابا, سب جائیں گے اس کے اندر. پھر آپ یہ سارے جو معاشرے کے اندر دیکھتے ہیں بعض معذرت, خاص طور پہ جو خواتین کا ایشو ہوتا ہے زیادہ سینسیٹیو, کہ یہ کچھ کرا رہا ہے, وہ کچھ کرا رہا ہے, یہ کیا ہے اس کے اندر, یہ وہی آپ کی جو ان بلٹ جو غیب کے اوپر پروردگار عالم نے بنا رکھی تھی, اس کو سیٹسفیکشن صحیح طریقے سے نہیں ملے گی تو یہاں پر چلا جائے گا. इसीलिए जो मासूमीन से जो दुआएं आईं वो बहुत इंपॉर्टेंट इस वजह से भी हैं कि वो बोलने का सलीका सिखाती हैं, खुदा से इस तरह से बात करो। और मुझे बहुत दुख होता है जब हमारे बास दोस्त ये कहते हैं कि इन दुआओं का तर्जुमा ना पढ़ो। अरबी तो बहुत इंपॉर्टेंट है, उससे मुझे कभी भी इनकार नहीं है, मगर आप अगर उन तर्जुमों की तरफ नहीं जाएंगे, या तो अरबी सीखें, और अगर आप तर्जुमे की तरफ नहीं जाएंगे तो वो सेटिस्फेक्शन नहीं मिलेगा। फिर भी वही होगा, परवर्जन आएगा, इनहराफ उसके अंदर। हाँ ये भी है, ये भी है, बाज़ आयतें इसकी तरफ रहनुमाई करती हैं। एक तो कॉल ये है कि यही ज़मीन जो है उसको इतना फ्लैट कर दिया जाएगा कि इसके नतीजे में मैदान महशर यहीं सो जाएगा। एक ये भी कॉल है, एक कॉल ये भी है, तुबद्दुल अर्ज़, ज़मीन को तब्दील कर दिया जाएगा, ये भी है। वही वही सारी बातें हैं भी बाबा, कि कुछ एक हमारे पास पिक्चर है, 100% जो है वो कॉम्प्रिहेंशन नहीं है उसका। एक बेटा थ्योरी ही है ना, थ्योरी है, थ्योरी, लेकिन वहाँ पर जन्नत तो बहरहाल अर्श की बातें हैं, उम्मीद करते हैं कि इंशाल्लाह पहुँचेंगे तो वहाँ पर भी देखेंगे अर्श के करीब की। फरमाइएगा, लंबा है बेटा मामला, माजरत चाहता हूँ, अब 5 मिनट में तो नहीं हो पाएगा माजरत, लेकिन ये कि रूह जो है उसके बारे में अगर 100% मालूमात मिल जाए तो क्या कहना। कुरान मजीद ने इसके बारे में सिर्फ इतनी बात की है कि कुल रूहु मिन अम्र रब्बी वमा उतीतु मिनल इल्म इल्ला कलीला। ये हबीब, ये आपसे रूह के बारे में सवाल करते हैं, कह दीजिए कि रूह मेरे रब का एक अम्र है और तुम्हें बहुत थोड़ा और छोटा कम इल्म दिया गया है। इतना तय है कि इंसान की जो हकीकत है वो ये जिस्म नहीं है, वो वही है कि जिसको रूह से ताबीर किया गया है। यानी अगर उसको जुदा कर दिया जाए, जिसको मैं कहता हूँ मैं, वो क्या है? नफ्स, इंसान की रूह, जिसको कहा जाता है कि भाई मैं ये महसूस कर रहा हूँ, वो कौन है जो महसूस कर रहा हूँ? मसलन वो नकन साहब एक बहुत प्यारी बात कहते हैं, वो कहते हैं कि आपका हाथ खुदा ना करे अगर कट जाए तो हम ये कह सकते हैं कि मैं का इतना हिस्सा कट गया, मैं तो अपनी जगह, मैंने सोचेगा इसके ऊपर कि अगर मैं ये कहूँ कि एक आदमी है उसका एक हाथ काट गया, पैर कट गया, हाथ भी कट गया, पैर भी कट गया, तो क्या आप ये कहेंगे कि मैं का इतना हिस्सा कट गया जो आप थे, आप अब आप नहीं हैं, क्या ये कहा जाएगा? यानी आप तो अभी भी आप हैं, तो आप किस वजह से आप हैं? अगर सिर्फ इस जिस्म की वजह से आप हैं तो इतना हिस्सा तो कट गया, जवाब ये है कि नहीं, कुछ और है, वो कुछ और जो भी है एक्स, वो एक्स है, कुछ है, वो जो भी है उसको दीन रूह से ताबीर करता है। ये भी गैब है, बिल्कुल सही बात है, आसान अंदर होते हुए ला मकान है, ये इम्पॉर्टेंट है, बहुत सही सवाल है आपका, कि अगर उसको आप ये कहें कि मैं अंदर हूँ तो क्या मुकय्यद कर रहे हैं? क्या आप ये कह रहे हैं कि वो अंदर है, इसका मतलब ये है कि मुकय्यद है? जब मुकय्यद है तो फिर तो ये होना चाहिए कि वाकई इतना हिस्सा कट गया तो अब आप देख रहे हैं ये डेड हो गया, ये इतना हिस्सा तो डेड हो गया, खुदा ना करे, तो अब ये जो डेड हो गया तो क्या हम ये कहें कि इतनी रूह निकल गई और इतनी रूह निकलने के नतीजे में आप ख़त्म हो गए? ना, मन अरफा नफ्सहु फ़कत अरफा, हाँ, मन अरफा नफ्सहु फ़कत अरफा रब, जिसने अपने आप को पहचान लिया उसने अपने रब को पहचान लिया, दुरुस्त। एक उसके अंदर उसकी तौजीह यही की गई है कि हम ये खुदा हर जगह मौजूद है, फिर वो ला मकान है, खुदा हर जगह मौजूद है और फिर वो ला मकान यहाँ पर है, कैसे? वो मादे वजूद है, खुदा मादा नहीं है, मादे का खालिक है, गौर कीजिएगा, तो वो हर जगह मौजूद है मगर ला मकान है। हम ये कहते हैं रूह हमारे वजूद के अंदर मौजूद है मगर ला मकान, मकान नहीं है उसका, क्या आप उसको महदूद करेंगे? मज़र बनाया है, बिल्कुल सही बात है, मज़र बनाया है। खैर ये लंबी बहस है, ये हमारे इस मौजू से तो रब नहीं है, इसका ताल्लुक तो दूसरा है। لیکن یہ کہ بہرحال چیز بہت اہم ہے. فلسفہ شہادت علامہ سید علی نقی صاحب کی پانچ یا چھ تقریروں کا مجموعہ ہے جو الگ سے بھی شائع ہوئی ہے. وہ صرف تقریریں نہیں ہیں, معرکۃ الآرا بحثیں ہیں جو انہوں نے وہاں پر کی. اس میں انہوں نے نفس کے حوالے سے گفتگو کی, اور نفس کے حوالے سے یہ والی گفتگو بہت اہم. دوسری جگہ جہاں پر انہوں نے یہ بات اور بحث کی ہے وہ ہے توحید, جو ایک تقریر ان کی میں نے آپ سے گزارش کی تھی کہ توحید اگر آپ جا کے چیک کریں گے تو توحید پر بھی ایک ملے گی, عدل پہ بھی, نبوت, امامت, قیامت. وہ توحید پر تقریباً ڈیڑھ گھنٹہ سوا گھنٹہ وہ بولیں, تو وہ اس کے اندر انہوں نے اس چیز کو نفس کے حوالے, اس لیے کہ قرآن کی جو آیت ہے نا, سنوری ام آیات نا فی الآفاق وفی انفسہم, کہ ان قریب ہم دکھائیں گے اپنی نشانیاں آفاق میں بھی اور ان کے اپنے نفسوں کے اندر. تو جو آفاق کی بحث کے بعد جب وہ نفس پر آتے ہیں تو وہ ان چیزوں کو انہوں نے بہت ایلوکوینٹلی ڈسکس کیا. یہ علم کلام کے اندر کتابوں میں ہے مگر ان کا بیان بہت رسا ہے, بہت اچھا ہے اس کے اندر. چنا کیا چیز بیٹا؟ حمزاد اب یہ قیامت سے کیا تعلق ہے جناب؟ رجت تناسب پہ جب ہم بات کر رہے تھے تب رجت کو ہم نے ڈسکس کیا تھا. رجت ہے ہی ان کی, رجت رجت تو اسی کو کہیں گے. رجت کا مطلب کیا ہے؟ تمام ایمان کے لیے, تمام ایمان کے لیے. بیسیکلی رجت کا مطلب کیا ہے؟ رجت کا مطلب ہے پلٹنا. پلٹنے کا مطلب ہی یہ ہے کہ جو یہاں سے گئے تھے وہ واپس پلٹ آئے, اس کو کہیں گے رجت. ٹھیک ہے, اسی لیے خود خدا کی طرف پلٹنے کو بھی رجوع کرنا کہتے ہیں نا, انا للہ و انا الیہ راجعون, یہ اسی سے نکلا ہے رجعت. تو آخری تو پلٹنا خدا کی طرف ہے, مگر کیا خدا سے قیامت سے پہلے دنیا کے اندر بھی مخصوص افراد کا پلٹنا ہو سکتا ہے یا نہیں ہو سکتا؟ یہ رجعت, وہ قیامت سے پہلے ہے, دنیا کے بعد درمیان کا ایک پیریڈ ہے, فیز ہے, جس کو رجعت کہا گیا. ایک ایسا عقیدہ ہے کہ جس کے اوپر برادران اہل سنت کے پاس کوئی حدیث موجود نہیں ہے, ورنہ عام طور پر جو ہمارے عقائد, یہ ڈاکٹر تیجانی کی تحقیق ہے, صاحب حکم اذان, صاحب تجلی, ثم اهتدیت لأکون مع الصادقین والے, ڈاکٹر تیجانی کو جانتے ہیں نا؟ یہ نہیں تیجانی سمجھ, ان کی کتاب ہے حکم اذان, اصل کتاب ہے لأکون مع الصادقین, اسی کا ترجمہ ہوا حکم اذان کے نام سے بھی, اسی کا ترجمہ ہوا حکم ہو جاؤ سچوں کے ساتھ اس نام سے. اس میں اگر آپ دیکھیں گے تو انہوں نے کمپیریٹیو انالیسس دیا ہے, شیعہ یہ کہتے ہیں, سنی یہ کہتے ہیں, توحید شیعہ یہ کہتے ہیں, سنی یہ کہتے ہیں, عدل شیعہ یہ کہتے ہیں, سنی یہ کہتے ہیں, امامت شیعہ یہ کہتے ہیں, سنی یہ کہتے ہیں. اسی کے اندر جم بین سلاتین ہر جگہ انہوں نے یہ کیا کہ جناب یہ جو شیعوں کا نظریہ ہے سنیوں کی کتابوں کے اندر یہاں 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 موجود ہے. رجعت کی بحث پہ جب وہ آئے ہیں تو وہاں انہوں نے لکھا کہ یہ وہ بحث ہے کہ جو شیعوں کے یہاں پائی جاتی ہے سنیوں کے یہاں یہ پائی ہی نہیں جاتی. ایک ہے وہ مانتے نہیں ہیں, ایک ہے وہ پائی ہی نہیں جاتی. تو رجعت کا جو عقیدہ ہے وہ ہمارا ہے, بالکل ہے, قدرت پروردگار سے یہ چیز بالکل ممکن ہے. قرآن کی بعض آیتیں اس کی طرف اشارہ کرتی ہیں, معصومین نے ان آیتوں سے استدلال بھی کیا ہے. کیا اس کی تفصیل ہمارے پاس ہے؟ جواب جی نہیں, تفصیل ہمارے پاس خود بھی موجود نہیں ہے, کچھ کچھ چیزیں اس کی موجود ہیں. جی حضرت عیسیٰ علیہ السلام کی رجعت نہیں ہے بی بی, حضرت عیسیٰ علیہ السلام زندہ ہیں. رجعت میں فرق محسوس کریں, رجعت کا مطلب یہ انتقال کے بعد پھر زندہ ہوگا, یہ ہے رجعت. حضرت عیسیٰ علیہ السلام کے بارے میں کیا بعض علماء اس بات کے قائل ہیں کہ ان کا انتقال ہو گیا؟ جی ہاں, جو اس بات کے قائل ہیں وہ رجعت کے قائل ہیں ان کے بارے میں, اور بعض ایسے ہیں جو بہت کم ہیں مگر بہرحال اس بات کے قائلین ہیں, وہ یہ کہتے ہیں کہ جناب علی حضرت عیسیٰ علیہ السلام انتقال بھی فرما چکے, ون حضرت عیسیٰ علیہ السلام کوئی رجعت نہیں ہے, ٹو قیامت میں ملاقات ہوگی. بہت کم, شیعوں میں کوئی بھی نہیں ہے, یہ آخری نظریہ جو ہے شیعوں میں کوئی بھی نہیں ہے. سنیوں کے اندر زیادہ تر حضرت عیسیٰ علیہ السلام کی زندگی کے قائل ہیں, مگر بعض ہیں کہ جو یہ کہتے ہیں، موجودہ زمانے کے اندر بھی کہتے ہیں. قادیانیوں نے اس نظریے کو بہت زیادہ پھیلایا، بہت زیادہ. مرزا غلام احمد قادیانی کے جو نظریات ہیں اگر ان کو آپ دیکھیں گے تو ان نظریات کے اندر آپ کو یہ بھی ملے گا کہ مسیح انتقال فرما چکے، مسیح کا انتقال ہو. پھر وہ جب بہک کے بات کرتے ہیں تو خود کو مسیح بھی کہتے ہیں، مہدی بھی کہتے ہیں، مریم بھی کہتے ہیں. تماشے بہت ہیں. تمام شد؟ کوئی اور سوال ہے؟ جی. یہ تو ظاہر ہے کہ جو کر رہے ہیں ان کو پتا نا، جو کر رہے ہیں ان کو پتا. اگر ہم سے پوچھیں کہ کس کے لیے ہونا چاہیے تو روح کے لیے ہونا چاہیے. دیکھیں سادی سی بات یہ ہے بی بی، یہ سارے ڈسکشنز جو یہاں پر ہو رہے ہیں نا، یہ یونیورسٹیز میں بھی ہو رہے ہیں، ویسٹ کی یونیورسٹیز میں بھی ہو رہے ہیں. ایک عیسائی پروفیسر بھی اس کو بیان کر رہا ہے، ایک ایتھیسٹ پروفیسر ہے وہ بھی اس کو ڈسکس کر رہا ہے. کتنا صحیح کتنا غلط وہ میں بات نہیں کر رہا، لیکن کر رہا ہے. وہ جو کر رہے ہیں وہ ڈیفینیٹلی دین کے لیے نہیں کر رہے، وہ آخرت کے لیے نہیں کر رہے، وہ روح کے لیے نہیں کر رہے. وہ کہہ رہے ہیں دنیا میں یہ بھی ہو رہا ہے تو ہم ڈسکس کر رہے ہیں، کیا ہو رہا ہے اس کو ہم ڈسکس کر رہے ہیں. ابھی اگر ہم لوگ یہاں پر شروع ہو جائیں ڈسکس کرنا کہ ہندوؤں کا کیا نظریہ ہے، تناسب پہ جیسے ہماری بات ہو رہی تھی، وہ ایک معلومات ہے، اس کی حقیقت تو کچھ بھی نہیں ہے، وہ تو صرف معلومات ہے نا. مگر اس معلومات کے ذریعے سے ہوتا کیا ہے کہ ہمیں ایک چیز کا پتہ چلتا ہے کہ اچھا یہ بھی ایک نظریہ ہے. ون، اس کے ذریعے سے ہمیں اور زیادہ اسٹرینتھ یہ ملتی ہے کہ ہمیں پتہ چلتا ہے کہ نہیں صاحب، یہ جو ہمارا نظریہ ہے وہ یہ نہیں ہے جو الزام لگایا گیا. اس سے ایک سیٹسفیکشن حاصل ہوتا ہے. تو الٹیمیٹلی دونوں چیزیں، جسم بھی ہے روح بھی ہے نو ڈاؤٹ، لیکن یہ کہ آخرت سے جو بھی چیز مربوط ہے وہ روح سے زیادہ گہرا تعلق رکھتی ہے، زیادہ گہرا تعلق اس کا روح کے ساتھ. علم خود کیا ہے؟ علم کی کوئی خارجی حقیقت ہے؟ علم مثلا فرض کیجئے میں آپ سے یوں کہوں، یہ ایک انگوٹھی ہے، اس انگوٹھی کے اندر ایک نگینہ ہے، یہ نگینہ جو ہے مثلا حقیقی ہے، مجھے تو پتہ بھی نہیں، یہ جو بھی ہے تھا ابھی بھی ہے. علم آپ نے اس کو کب کہا؟ جب آپ کا اس کے ساتھ کی کانٹیکٹ ہوا کہ آپ کے ذہن کے اندر یہ چیز آ گئی، کہ آپ نے کہا کہ ہاں بھائی پتھروں میں ایک پتھر ایسا بھی ہے جس کو سمجھنے کے لیے آئندہ سے ہم عقیق کہا کریں گے، وہ دوسرے پتھروں سے اس طرح سے نمایاں ہوتا ہے، ممتاز ہوتا ہے. اسی لیے اگر آپ دیکھیں منطق کے اندر جو علم کی تعریف کی گئی ہے وہ ہے حضور و صورت الشیء عند العقل، کہ کسی بھی شے کی صورت کا عقل میں بن جانا یہ ہے علم. یہ منطق کی ڈیفینیشن ہے. جی یہ اس کتاب جو ہے آپ کی کتاب کے اندر جو پہلا چیپٹر ہے غالباً وہ اسی سے متعلق ہے، جو میں دیکھ رہا تھا شناخت کے جو طریقے ہیں اسی کو اگر آپ مزید بھی اسٹڈی کرنا چاہیں، کیونکہ یہ خود اپنی جگہ ایک مستقل بحث ہے، لمبی بحث ہے، اور توحید کا جو مقدمہ بنے گا وہ یہی بحث بنے گی کہ انسان ہے، میں ہوں اور یہ دنیا ہے. ہاں جی، اب میرے پاس کیا ذریعہ ہے کہ میں کسی چیز کو شناخت کر سکوں، آئیڈینٹیفائی کر سکوں، میں ہوں اور یہ کائنات، میرے پاس وہ ٹولز کون سے ہیں کہ جن کو یوز کر کے میں آئیڈینٹیفائی کر سکتا ہوں کسی بھی چیز کو، ریگارڈلیس خدا یا مخلوق، کوئی بھی چیز. یہاں پر سینسز انوالو ہوتے ہیں، یہاں پر انسان کی عقل انوالو ہوتی ہے، یہاں پر انسان کی انسٹنکٹ جو نیچر اس کی ہے فطرت، وہ انوالو ہوتی ہے، اور بہت ساری چیزیں اس کو کمپلیمنٹ کرتی ہیں. یہ کیونکہ بیسیکلی اگر آپ کے، یعنی اگر آپ سوچیے خدا نہ کرے، خدا نہ کرے ایک ایسا شخص ہے جس کی آنکھیں نہیں ہیں، تو شناخت کا ایک آلہ ہے جس سے وہ محروم ہے. پھر آپ فرض کریں کہ اس کے پاس کان بھی نہیں ہے، تو شناخت کا ایک اور آلہ ہے جس سے وہ محروم ہے، اس کے پاس زبان بھی نہیں ہے، مفلوج ہے، تو وہ ہے، شناخت کیسے کرے؟ کچھ نہیں ہے تو اپنا وجود تو اندر تو ہے اس کا. یہ وہ چیز ہے جس کو نفس سے تعبیر کی گئی، یہ بھی کہا گیا کہ بھائی آپ جب کسی سے کانٹیکٹ کرتے ہیں تو آپ کو یہ ٹولز کی ضرورت پڑتی ہے، مگر کیا آپ اپنے آپ کو بھی کہیں دیکھ کر پہچانتے ہیں؟ آپ زندگی بھر آئینہ نہ دیکھیں، तो मैं आपको देख रहा हूँ, आप मुझे देख रहे हैं, मगर मैं खुद को नहीं देख रहा हूँ। मगर खुद को ना देखना और बात है, खुद को पहचानना और बात है, दो अलग अलग चीज़ें। कि क्या आंखें भी बंद हैं, कान भी बंद हैं, कुछ भी नहीं है, खुदा ना करे, खुदा नहीं है, वो सोचना जो है वो एक आदमी डिप्रेशन में चला जाए। लेकिन आप ज़रा इमेजिन करें कि उस सूरत में भी उसको कि मैं हूँ, अगर वो पागल नहीं हुआ है ना, उसको आईने में देखकर ये पता चलेगा कि मैं हूँ। आपने कभी इस बात पर गौर किया है आपकी आवाज़ कैसी है, क्या आपको पता चलता है? कभी अपनी आवाज़ को रिकॉर्ड करें और खुद सुने। एग्जैक्टली, लेकिन दूसरों के लिए शनाख्त। आप अपनी आवाज़ को सुन तो रहे हैं ना, अभी बोल रहा हूँ मैं तो, मैं सुन ही रहा हूँ ना, मैं बोल क्या रहा हूँ, मगर बोलते हुए मैं कितना सुन रहा हूँ उसको। आप अपनी ही आवाज़ को रिकॉर्ड करें, यही जुमले आप बोलें, तिलावत करें, कुछ भी करें, और रिकॉर्ड करने के बाद अब उसको सुने जब आप बोल नहीं रहे हैं, तो आपको एक अजीब खुशगवार हैरत होगी, अच्छा मेरी आवाज़ ऐसी है। ये होता है, कोई आवाज़ है, सही बात है, एग्जैक्टली। हाँ असंत हो, सही है, सही बात है। नहीं नहीं, मैं ये नहीं कह रहा, मैं तो सिर्फ कह रहा हूँ कि मेरी एक शनाख्त आपके लिए है। जैसे आप मुझे देख रहे हैं, मैं आपको नहीं देख, मैं आपको देख रहा हूँ, मैं खुद को नहीं देख रहा हूँ, अनलेस मेरे सामने आईना हो, पानी हो जिसमें मेरा इमेज आ जाए कोई। लेकिन ये कि मैं अपने आप को नहीं देख रहा हूँ, तो मैं क्या किसी आईने में देख कर खुद को पहचानता हूँ? ये आईना ना होता तो मैं ना पहचान पाता, ऐसा नहीं है। मैं हूँ, मैं हूँ, यानी अगर फ़र्ज़ कीजिए कि इंसान आंखें भी बंद कर ले, कान भी ना हो, जबान भी ना हो उसके पास, तब भी वो अपने आप को पहचानता है, तो मैं हूँ मैं, वो अपने नफ्स को पहचानता है। किसका? ये नहीं समझ में आया, क्या कहा? गोशी, मोची, मोची, मोची जी। सीधी सी बात है बाबा, इल्म और ईमान में फ़र्क है, इन दो चीज़ों के अंदर ज़मीन आसमान का फ़र्क है। इल्म होना और बात है, ईमान होना और बात है। किसी चीज़ के बारे में जानना ये इल्म है, वो इल्म जो गैब से मुतल्लक हो और दिल में घर कर जाए, और दिल में घर करने के बाद दिल का मैलान, इंक्लिनेशन उसकी तरफ होने लगे, उसको आप ईमान से ताबीर करते हैं। ये जो ईमान है ये एक दर्जे का नहीं हो सकता। अभी थोड़ी देर पहले हम तवक्कुल के हवाले से कुछ बात कर रहे थे। वो शख्स जो कहता है मैं खुदा को मानता हूँ बाबा, खुदा है, मगर खुदा है उसके बाद मेरा दिल उसके साथ किस फ्रीक्वेंसी के ऊपर है, वो किस लेवल के ऊपर है, इसका ताल्लुक बहरहाल उस मारिफत से, उसी ईमान की पुख्तगी के साथ है, बेशक है। आप नोट करें, इल्म शैतान के पास कम नहीं था, इल्म शैतान के पास था, मगर क्या वो मोमिन भी था? मोमिन होना और बात है। पता नहीं इन्हीं सेशंस में हमने बताया होगा या मजलिसों में आपने कभी सुना होगा, एक बात बताइए, सिगरेट पीना सेहत के लिए नुकसानदेह? हाँ। शुगर, हलवा डायबिटिक पेशेंट के लिए नुकसानदेह? कटाकट हार्ट पेशेंट के लिए नुकसानदेह? तीनों खा रहे हैं। मजे के बाद डॉक्टर जो है वो सिगरेट लेकर सुट्टा लगा रहा है, क्यों? क्या उसके पास इल्म नहीं है? इल्म है, इल्म का ताल्लुक जानने के साथ है। درست ہے، وہ سگریٹ کے اس نقصان کے بارے میں علم رکھتا ہے، مگر دل قابو میں نہیں ہے. مسئلہ یہ ہے کہ دل اتنا زیادہ اس کا عادی ہو چکا ہے کہ اب اس کے بغیر جینے کا تصور مشکل لگتا ہے. درست ہے، یہ کیفیت. وہ جو کٹاکٹ کھا رہا ہے، ہارٹ پیشنٹ ہے، اس کو معلوم ہے چار میں سے تین، پتہ نہیں کتنی وینز ہوتی ہیں، مجھے نہیں معلوم، تین وینز بند ہیں، بلاک ہیں، پھر بھی وہ کٹاکٹ کھا رہا ہے. کیوں؟ وہ کہتا ہے میں کیا کروں، مجھے پتا تو ہے کہ میرے لیے نقصان دہ ہے، مگر میں کیا کروں، میرا دل نہیں مانتا. جب دیکھتا ہوں مرغن غذا تو دل نہیں مانتا، قابو میں نہیں رہتا. یہ وہ چیز ہے، یہ تو شہود ہے سامنے کا. یہی معاملہ جب غیب کے ساتھ آ جاتا ہے کہ خدا ہے، بھائی معلوم ہے خدا ہے، مرنا ہے، پتہ ہے مرنا ہے، مگر میں کیا کروں، نیند اتنی آتی ہے کہ آنکھ نہیں کھلتی. یہ کیا ہو رہا ہے؟ یعنی وہ جو علم ہے، وہ علم ابھی دل کو اتنا انفلوئنس نہیں کر پا رہا کہ انسان اس کے نتیجے میں کچھ پروڈیوس کر پائے یا ویسا پروڈیوس کر پائے. تو ایمان، شہید مطہری نے لکھا اس کو، کہ مطہری صاحب نے لکھا کہ ایمان جو ہے وہ دل کے میلان کا نام، جس کے پیچھے کچھ نہ کچھ منیمم درجے کی معلومات تو ہوگی، کچھ بھی نہ ہو تو انسٹنکٹ ہے، پھر انسان فطری اس پکار پر لبیک کہہ رہا ہے، یہ بھی اچھا ہے. لیکن اب اس کو مضبوط کرنے کے لیے اسے کچھ ریاضت کرنی پڑے گی. اب عین ممکن ہے کہ ایک انسان ہے وہ علمی اعتبار سے اتنا اسٹرانگ نہ ہو، مگر اس کے اندر وہ آگے چلا جائے. میں ذاتی طور پر جانتا ہوں، آپ تو کہہ رہے ہیں نا، بالکل صحیح کہہ رہے ہیں، میں ذاتی طور پر ایسے افراد کو جانتا ہوں، اور بلیو کریں میں نے بعض خواتین کو اس معاملے کے اندر بہت آگے پایا. اپنے خانوادے کی بات کرتا ہوں، خاندان کی بات کرتا ہوں، کہ آپ حوضہ علمیہ میں چلے جائیں، مدرسے میں چلے، اچھی بات ہے، واقعی وہ اگر عالم ہے اور ساتھ ساتھ باعمل عالم ہے تو بہت کچھ وہ بن سکتا ہے، بے شک. لیکن اس میں کوئی شک نہیں ہے کہ میں نے بعض خواتین کو دیکھا، میں نام نہیں لوں گا اس لیے کہ کیوں اظہار کیا جائے، لیکن میں عجیب، یعنی بھائی ماہ رمضان میں ہر رات میں، چلے چھوڑیے، پورے ماہ رمضان کے اندر 1000 رکعت نماز پڑھنا رات میں اور قرآن ختم کرنا اس طریقے سے، یہ شیعوں میں ہیں خواتین، شیعوں کے اندر وہ خواتین موجود ہیں، میں ذاتی طور پہ جانتا ہوں، مردوں میں بھی ہے مگر خواتین میں تو عجیب ہی ایک حوصلہ ہی عجیب ہے بھائی، یعنی یہ تو یہ خواتین کے کام ہے. عمل ام داؤد جو یہ بھی رجب آئے گا، مردوں میں سے کتنے کرتے ہیں مجھے نہیں پتا، کرتے ہوں گے، خواتین کی لائن ہے. اب آپ اس کو کیا کہیں گے، وہ بی بی شتیدہ ٹائپ کی ہیں بھائی ہمارے یہاں بھی خواتین. اب وہ مولانا سعد حسن صاحب کا ایک دفعہ جملہ تھا، وہ کہتے تھے کہ عمل ام داؤد تو ماں ہی کر سکتی ہے اولاد کے لیے، اور کون کرے گا، کرتے ہیں، ایسا نہیں ہے کہ بات کر، مگر یہ تو اماں کے اندر ہی ہوتا ہے کہ وہ اولاد کے لیے کر جائے گی، اس کے اندر وہ کہیں تک بھی چلی جائے گی. اب یہ ایک محبت، وہ ایک جذبہ جو اس کے اندر خدا نے رکھا ہے، وہ اس کو اس مرحلے پر بھی بہت زیادہ مدد دیتا ہے، اگر وہ مدد لینا چاہے وہ لیتی. تو یہ ہے بھائی، بات تو ہے، ختم کریں. تمام، پروردگار آپ کا حامی و ناصر. آئی ریئلی انجوائڈ دا سیشنز، امید ہے کہ آپ لوگوں نے بھی انجوائے کیا ہوگا، بھاری نہیں ہوئے ہوں گے آپ لوگوں کے لیے انشاءاللہ. بہرحال کبھی کوئی بات ہے، کوئی ایسی محسوس کر لی ہو آپ نے کہ کسی پہ توجہ نہیں دی یا کچھ ایسا بول دیا کہ جس کو کوئی ناراضگی ہو گئی ہو، تو میں معذرت چاہتا ہوں، کوئی ایسا نہیں، آپ سب مجھے بہت عزیز ہیں. میں توقع کرتا ہوں کہ انشاءاللہ یہ سیشنز آپ لوگوں کے لیے مفید رہیں گے، آئندہ بھی آپ لوگ رابطے میں رہیں گے، اور بی آئی ایس کی جو ٹیم ہے اس کا حصہ بھی بنیں گے مستقبل کے اندر، اور اس کام کو مزید پروپیگیٹ کریں گے، آگے بڑھائیں گے، اور جو پکنک آنے والی ہے اس کو بھی آپ لوگ بہت انجوائے کریں گے. جناب سیدہ کی ولادت آپ کو بہت مبارک ہو، انشاءاللہ پروردگار آپ کا حامی و ناصر، انشاءاللہ انشاءاللہ. آپ ہمارے لیے دعا کیجیے گا.